تفسیر آیات کی تلاوت سنیے.
قل من كان عدوا لجبريل فإنه نزله على قلبك بإذن الله مصدقا لما بين يديه وهدى وبشرى للمؤمنين. من كان عدوا لله وملائكته ورسله وجبريل وميكال فإن الله عدو للكافرين. ولقد أنزلنا إليك آيات بينات وما يكفر بها إلا الفاسقون. أوكلما عاهدوا عهدا نبذه فريق منهم بل أكثرهم لا يؤمنون. ولما جاءهم رسول من عند الله مصدق لما معهم نبذ فريق من الذين أوتوا الكتاب كتاب الله وراء ظهورهم كأنهم لا يعلمون. واتبعوا ما تتلو الشياطين على ملك سليمان وما كفر سليمان ولكن الشياطين كفروا يعلمون الناس السحر وما أنزل على الملكين ببابل هاروت وماروت. وما يعلمان من أحد حتى يقولا إنما نحن فتنة فلا تكفر. فيتعلمون منهما ما يفرقون به بين المرء وزوجه وما هم بضارين به من أحد إلا بإذن الله. ويتعلمون ما يضرهم ولا ينفعهم. ولقد علموا لمن اشتراه ما له في الآخرة من خلاق ولبئس ما شروا به أنفسهم لو كانوا يعلمون. ولو أنهم آمنوا واتقوا لمثوبة من عند الله خير لو كانوا يعلمون. يا أيها الذين آمنوا لا تقولوا راعنا وقولوا انظرنا واسمعوا وللكافرين عذاب أليم. ما يود الذين كفروا من أهل الكتاب ولا المشركين أن ينزل عليكم من خير من ربكم والله يختص برحمته من يشاء والله ذو الفضل العظيم. ما ننسخ من آية أو ننسها نأت بخير منها أو مثلها ألم تعلم أن الله على كل شيء قدير. ألم تعلم أن الله له ملك السماوات والأرض وما لكم من دون الله من ولي ولا نصير. أم تريدون أن تسألوا رسولكم كما سئل موسى من قبل ومن يتبدل الكفر بالإيمان فقد ضل سواء السبيل ود كثير من أهل الكتاب لو يردونكم من بعد إيمانكم كفارا حسدا من عند أنفسهم من بعد ما تبين لهم الحق فاعفوا واصفحوا حتى يأتي الله بأمره إن الله على كل شيء قدير وأقيموا الصلاة وآتوا الزكاة وما تقدموا لأنفسكم من خير تجدوه عند الله إن الله بما تعملون بصير وقالوا لن يدخل الجنة إلا من كان هودا أو نصارى تلك أمانيهم قل هاتوا برهانكم إن كنتم صادقين بلى من أسلم وجهه لله وهو محسن فله أجره عند ربه ولا خوف عليهم ولا هم يحزنون وقالت اليهود ليست النصارى على شيء وقالت النصارى ليست اليهود على شيء وهم يتلون الكتاب كذلك قال الذين لا يعلمون مثل قومهم فالله يحكم بينهم يوم القيامة فيما كانوا فيه يختلفون ومن أظلم ممن منع مساجد الله أن يذكر فيها اسمه وسعى في خرابها أولئك ما كان لهم أن يدخلوها إلا خائفين لهم في الدنيا خزي ولهم في الآخرة عذاب عظيم ولله المشرق والمغرب فأينما تولوا فثم وجه الله إن الله واسع عليم وقالوا اتخذ الله ولدا سبحانه بل له ما في السماوات والأرض كل له قانتون بديع السماوات والأرض وإذا قضى أمرا فإنما يقول له كن فيكون وقال الذين لا يعلمون لولا يكلمنا الله أو تأتينا آية كذلك قال الذين من قبلهم مثل قولهم تشابهت قلوبهم قد بينا الآيات لقوم يوقنون إنا أرسلناك بالحق بشيرا ونذيرا ولا تسأل عن أصحاب الجحيم ولن ترضى عنك اليهود ولا النصارى حتى تتبع ملتهم قل إن هدى الله هو الهدى ولئن اتبعت أهواءهم بعد الذي جاءك من العلم ما لك من الله من ولي ولا نصير الذين آتيناهم الكتاب يتلونه حق تلاوته أولئك يؤمنون به ومن يكفر به فأولئك هم الخاسرون يا بني إسرائيل اذكروا نعمتي التي أنعمت عليكم وأني فضلتكم على العالمين واتقوا يوما لا تجزي نفس عن نفس شيئا ولا يقبل منها عدل ولا تنفعها شفاعة ولا هم ينصرون
اللہ رب العزت فرماتے ہیں قل کہہ دیجئے رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کیا گیا قاف و لام اس کا روٹ ہے اور قل آرڈر کا صیغہ ہے اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے من کانا عدوان جو کوئی دشمن ہو عدو عداوت یہ لفظ جو ہے یہ دشمنی کے لیے استعمال کیا جاتا ہے کہ جو کوئی دشمن ہو لجبریلا جبریل علیہ السلام کا جبریل یہ لفظ جو ہے یہ عبرانی زبان کا ہے اس کا روٹ ہے جیم بارا اور دراصل یہ لفظ جو ہے وہ جبر اور ایل اس کا مجموعہ ہے اللہ کے ایک مقرب فرشتے کا نام ہے جبر کے معنی ہے بگڑی چیز کی اصلاح کرنے والا اور چونکہ آپ کے ذریعے وہی آتی تھی تو حضرت جبرائیل علیہ السلام ذریعہ اصلاح تھے ایل کہتے ہیں اللہ کی بندگی کرنے والے کو اور بعض کہتے ہیں کہ جبر کے معنی ہے بندہ اور ایل اللہ تو جبریل کے معنی ہے اللہ کا بندہ بعض لوگوں نے جبریل کے معنی عبداللہ کے بھی بیان کیے ہیں اور عبداللہ کے بھی یہی معنی ہے اللہ کا بندہ اے محمد صلی اللہ علیہ وسلم ان سے کہو کہ جو کوئی دشمنی کرے جبریل علیہ السلام سے فَإِنَّهُ نَزَّلَهُ بس بے شک اس نے نازل کیا ہے کس نے نازل کیا ہے جبرائیل علیہ السلام نے علی قلبک تیرے دل پر تو جبرائیل علیہ السلام نے رسول اللہ صلی اللہ علیہ وسلم کے دل پر نازل کیا ہے کیا قرآن مجید کیوں بِإِذْنِ اللَّهِ اللہ کی اجازت سے قرآن مجید کی صفات کیا ہے مصدق لما بین یدیہ تصدیق کرنے والا ہے جو دونوں ہاتھوں کے درمیان ہے بینا کا لفظ آگے اور درمیان کے لیے بھی آتا ہے یدی جو ہے وہ ید ہاتھ کو کہتے ہیں یدین دو تو یدیہ دونوں ہاتھوں کے درمیان وَهُدًا اور ہدایت ہے وَبُشْرَا اور خوشخبری بشارت باشین را ایسی خوشخبری کو کہتے ہیں جسے سن کر جو ہے وہ چہرہ تمتما اٹھے چہرے پر خوشی کے اثرات محسوس ہوں للمومنین ایمان لانے والوں کے لیے آیت نمبر 57 میں اللہ رب العزت نے اعلان کیا ہے کہ جو کوئی جبریل علیہ السلام سے دشمنی رکھتا ہو تو اسے یہ بات یاد رکھنی چاہیے کہ جبریل علیہ السلام نے جو وحی رسول اللہ صلی اللہ علیہ وسلم کے دل پر جو ہے وہ نازل کی ہے، وہ اپنی مرضی سے نہیں وحی لے کر آیا کرتے تھے، بلکہ اللہ رب العزت جو تھے ان کو حکم دیتے تھے کہ یہ میرا پیغام لے کے جاؤ، اور وہ سفیر کے طور پر، امبیسیڈر کے طور پر جاتے، رسول اللہ صلی اللہ علیہ وسلم کے دل تک قرآن جو تھے وہ پہنچا دیتے. تو اصل بات کیا ہے؟ بِإِذْنِ اللَّهِ، اللہ کی اجازت سے. پھر اس کے بعد جو ہے قرآن کی تین صفات کا ذکر کیا گیا ہے. نمبر ایک، کہ قرآن مجید جو ہے کیسی بہترین کتاب ہے، کیسی اچھی کتاب ہے کہ پہلے والی آسمانی کتابوں کی تصدیق کرتی ہے. تورات، انجیل، زبور، تو جو پہلے کتابیں بھی تھی وہ کس نے نازل کی تھی؟ اللہ رب العزت نے. دوسری اس کی خوبی کیا ہے کہ قرآن مجید جو ہے وہ رہنمائی کرتا ہے، ہدایت دینے والا ہے. اور تیسری خوشخبری کہ یہ جو ہے وہ ایمان لانے والوں کو یہ بشارت دیتا ہے کہ جو اس پر ایمان لائیں گے تو ان کی دنیا بھی بن گئی اور ان کی آخرت بھی، اور وہ کامیاب ہو گئے. اب یہاں پہ سوال یہ پیدا ہوتا ہے کہ جبریل علیہ السلام سے کون لوگ دشمنی کرتے تھے کہ اللہ رب العزت نے یہ آیات نازل کی؟ مفسرین کہتے ہیں کہ یہودی جو تھے یہ سن کر کہ جبریل علیہ السلام رسول اللہ صلی اللہ علیہ وسلم پر وحی نازل کرتے ہیں تو یہودی ناراض ہو گئے. وہ کہنے لگے کہ ہماری تو جبریل علیہ السلام سے دشمنی ہے، اس لیے ہم جو ہیں وہ نہ تو تم پر ایمان لائیں گے اور نہ ہی ہم قرآن پر ایمان لائیں گے، جبریل ہمارا دشمن ہے. ایسا وہ کیوں کہتے تھے؟ اس لیے وہ کہتے تھے کہ یہی وہ فرشتہ ہے جو کئی بار ہم پر عذاب لایا ہے اور ہمارے دشمنوں کو اس نے ہم پر غالب کر دیا ہے. عبداللہ بن سلام رضی اللہ عنہ نے، یہ یہودیوں میں سے تھے، اور جب مدینے میں آپ کے تشریف لانے کی خبر سنی تو اس وقت ایک باغ میں پھل توڑ رہے تھے، پھل چن رہے تھے. اسی وقت آپ کے پاس آئے رسول اللہ صلی اللہ علیہ وسلم کے پاس، اور کہا کہ میں آپ سے تین باتیں پوچھتا ہوں جنہیں نبی کے سوا کوئی نہیں بتا سکتا. نمبر ایک، بتلائیے قیامت کی پہلی نشانی کیا ہے. نمبر دو، جنتی لوگ جنت میں جا کر سب سے پہلے کیا کھائیں گے. نمبر تین، بچہ اپنے ماں باپ، ماں یا باپ، اس سے شکل میں کیوں ملتا جلتا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ابھی ابھی جبریل علیہ السلام نے یہ باتیں مجھے بتائی ہیں، اور آپ نے ان تینوں باتوں کا جواب دیا. عبداللہ بن سلام رضی اللہ عنہ نے کہا، جبریل؟ جبریل نے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، ہاں. ابن سلام نے کہا کہ سارے فرشتوں میں سے وہی تو یہود کا دشمن ہے. اس وقت آپ نے یہ آیت پڑھی، اور عبداللہ بن سلام رضی اللہ عنہ جو تھے یہ پھر انہوں نے جو تھا اسلام قبول کر لیا تھا، اور جو باقی لوگ تھے انہوں نے جو ہے جبریل علیہ السلام سے جو ہے وہ دشمنی کی اور کہا کہ ہم اس لیے نہ قرآن کو مانتے ہیں نہ آپ کو، اس لیے کہ جبریل علیہ السلام جو ہے وہ لے کر آتے ہیں. اور آپ دیکھ لیجئے کہ جتنے بھی فرشتے ہیں وہ اللہ کے امبیسیڈر ہیں، اور اللہ تعالیٰ نے فرشتوں کو جو ہے وہ مختلف ڈیوٹیاں دے رکھی ہیں. تو اس آیت سے یہ بات پتہ چلتی ہے کہ بحیثیت مسلمان کے ہمیں فرشتوں پر ایمان لانا چاہیے. یہ ایمان کے ارکان میں سے ہے کہ ہم فرشتوں پر ایمان لائیں. آمن الرسول بما انزل الیہ من ربہ والمؤمنون کل آمن باللہ وملائکتہ. پھر آپ دیکھیں کہ فرشتے جو ہیں وہ اللہ کی اطاعت کرتے ہیں، اللہ کے آگے جھکے رہتے ہیں، اللہ کے کسی حکم کی نافرمانی نہیں کرتے. جبریل علیہ السلام، روح الامین، ان کے جو ہے وہ ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم نے جب ان کو ان کی اصل شکل میں دیکھا تو وہ کہتے ہیں کہ ان کے 600 جو تھے وہ پر تھے، 600 بازو تھے، اور ایک بازو جو تھا ایک پر اتنا بڑا تھا کہ آسمان اور زمین کے درمیان جو تھا وہ چھایا ہوا تھا. اور اسی طرح جو ہے اسرافیل علیہ السلام ہیں تو ان کے ذمہ بارش کا انتظام ہے. حضرت اسرافیل علیہ السلام کے سامنے بلکہ سور پھینکنا ہے. तो मुख्तलिफ फरिश्तों को अल्लाह रब्बुल इज्जत ने जो है मुख्तलिफ जिम्मेदारियां दे रखी हैं, और असल बात यह है कि हमें जो है इन फरिश्तों पर ईमान लाना चाहिए, और अगर कोई किसी फरिश्ते का इनकार करता है तो दरअसल वो अल्लाह रब्बुल इज्जत का इनकार करता है। क्यों? इसलिए कि अल्लाह रब्बुल इज्जत कहते हैं कि जिब्रील अलैहिस्सलाम ने मेरी इजाजत से कुरान मजीद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के दिल पर नाजिल किया। और फिर कुरान की ये सिफात जो है ये बहुत ही अहम है कि जो कोई भी कुरान को पढ़ेगा, इस पे अमल करेगा, तो एक तरफ कुरान रहनुमाई करेगी उसकी जिंदगी के लिए, और दूसरी तरफ जो है उसकी सारी मुश्किलात और परेशानियों को दूर करके उसे खुशखबरी देगी। और हकीकत ये है कि आज का मुसलमान जो परेशान है और हर तरफ गम के जो पहाड़ नजर आते हैं और अनगिनत तकलीफें, मुसीबतें, डिप्रेशन की बीमारी है, तो असल बात ये है कि कुरान मजीद से दोस्ती करनी चाहिए, कुरान मजीद को समझना चाहिए और इसे पढ़ना चाहिए। तो ये खुशखबरी किसे देता है, हदायत किसे देता है? ईमान लाने वालों को। अल्लाह रब्बुल इज्जत फरमाते हैं, मन काना अदू लिल्लाही, और जो कोई दुश्मन हो अल्लाह का, वा मलाइकतिही, और इसके फरिश्तों का, वा रुसुलिही, और उसके रसूलों का, वा जिब्रीला, और जिब्रील अलैहिस्सलाम का, वा मीकाला, और मीकाईल अलैहिस्सलाम का। अब यहाँ पे मीकाल लफ्ज जो है वो इस्तेमाल किया गया है, और ये भी जो है ये एक मुअज्जज फरिश्ते का नाम है, हजरत मीकाईल अलैहिस्सलाम। और ये इनके जिम्मे क्या है? बारिश का इंतजाम करना। और मीकाईल जो है कहते हैं कि इनके नाम का मतलब है अबैदुल्ला, मानी फिर वही है कि अल्लाह का बंदा, और ये भी इब्रानी जबान का लफ्ज है। फइन्नल्लाह अदुव्वुल लिल काफिरीन, तो बेशक अल्लाह जो है कुफर करने वालों का जो है वो दुश्मन है। तब यहां पर अल्लाह रब्बुल आलमीन की तरफ से जो है वो ऐलान किया जा रहा है कि जो मेरे फरिश्तों को नहीं मानते, या मेरे रसूलों को नहीं मानते, या मुझे नहीं मानते, तो अल्लाह भी ऐसे लोगों से अदावत रखता है, दुश्मनी रखता है। और फिर जिससे अल्लाह की दुश्मनी हो तो उस पर जो है वो अल्लाह का अजाब जो है वो आकर रहेगा। वलकद अनजलना इलैका आयातिन बय्यिनात, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमने तुम्हारी तरफ ऐसी आयात नाजिल की हैं, जो आयात हैं, निशानियां हैं, बय्यिनात, हक का इजहार करने वाली हैं। बय्यिनात के मानी होते हैं बिल्कुल वाजे, खुली खुली, रोशन। तो अल्लाह की जो आयात है कुरान मजीद में, अल्लाह ने जो अहकामात दिए हैं ये वाजे हैं, ये खुले हुए हैं, तो करना क्या चाहिए कि इसकी रोशनी में जिंदगी का सफर तय किया जाए। वमा यकफरू बिहा, और जो कुरान की आयात का इनकार करेगा, कौन होंगे वो? इल्लल फासिकून, मगर वही जो के अतात की हद से निकल जाने वाले हैं। फसाका के मानी होते हैं अतात की हद से निकल जाना। अब आप देखिए कि आपके जहन में ये सवाल पैदा हो सकता है कि कुरान का इनकार तो मक्का के लोगों ने किया या फिर मदीना के यहूदियों ने किया, हम तो मुसलमान हैं, हम तो इनकार करने वाले नहीं हैं। तो याद रखें कि जो है वो इनकार करने की कई किस्में होती हैं। एक ये कि इंसान जबान से इकरार करता है लेकिन अपने अमल से इनकार करता है। जैसे आज का मुसलमान जो है वो कहता है कि हम कुरान पर ईमान लाते हैं, लेकिन जब अमली जिंदगी की बात आती है तो फिर कुरान को साइड पे रख देते हैं, और फिर क्या करते हैं, कहते हैं कि अच्छा अब कनाडा में रह रहे हैं तो यहाँ का जो है वो रवाज क्या है, यहाँ का माहौल क्या है, पीयर प्रेशर, दोस्त अहबाब इर्द गिर्द लोग क्या कर रहे हैं। इसी तरह अमेरिका में है तो फिर जो है वो अमेरिका के मुताबिक जिंदगी गुजारना चाहते हैं। इसी तरह खानदान में है तो खानदान के रस्मों रवाज, या फिर दिल क्या चाहता है, या फिर दोस्त अहबाब, या फिर मेरे बच्चे। तो आप एक बात याद रखें कि कुरान मजीद जो है ये अल्लाह का दिया हुआ कानून है, और इस कानून के मुताबिक हमें अपनी जिंदगियां गुजारनी है। सहाबा में और आज के दौर के मुसलमानों में बस यही फर्क है, जो बुनियादी फर्क है, कि वो जो थे वो कुरान के आमिल थे। और मुसलमानों का हाल क्या है? अफसोस कि तू जो है वो कारिये कुरान है, कि कुरान की तिलावत करने वाला। फिर उसके बाद जो है कुरान क्या कहता है, तिलावत करके फिर आगे गुजर जाते हैं। कुरान कहता है कि अकीम उस्सला, नमाज कायम करो, ये तिलावत करते हैं और आगे बढ़ जाते हैं। कुरान कहता है वह बिल वालिदैनी एहसाना, ये भी तिलावत की, आगे गुजर गए। अब वालदेन के साथ ज्यादती कर रहे हैं और शोहर से लड़ाई होती है कि अपने वालदेन को पैसे क्यों भेजते हो, या फिर ये कि भाई हमसे नहीं उनकी खिदमत होती। और कोई कहता है कि अच्छा दिखाओ कहाँ लिखा है कुरान में कि जो है वो सास ससुर की खिदमत करनी चाहिए। तो अक्सर मैं ये बात कहा करती हूँ और सोचती भी हूँ कि शोहर तो अच्छा लगता है, उसकी कमाई भी बड़ी अच्छी लगती है, उसकी गाड़ी भी बड़ी अच्छी लगती है और उसकी तनख्वाह भी अच्छी लगती है, वो बहुत अच्छा लगता है, लेकिन उसकी जन्नत नहीं अच्छी लगती। कैसी अजीब बात है ना। अपना जरूर मुहासबा करना चाहिए, अपना जायजा लेना चाहिए। जो बहुत अच्छा लगता है ना, फिर उसकी हर चीज अच्छी लगती है। और फिर ऐसा कैसे हो सकता है कि आप और मैं ये सोचें कि अच्छा मुझे तो जन्नत में जाना है, और हमें ये फिक्र ना हो कि मेरे शोहर को भी जन्नत में जाना चाहिए। बल्कि अगर हमारे शोहर की तरफ से जो है वो अपनी जन्नत के कमाने में कोई कमी बेशी हो, तो हमें जो है उन्हें याद दिलाना चाहिए, उन्हें बताना चाहिए कि आपने अपनी जन्नत से कितने दिनों से बात नहीं की, या ये कि अम्मी अबू को पैसों की जरूरत होगी, या ये कि वो बीमार हैं, आप उनके पास जाया करें, बैठा करें, आप भी उनके उनका जो है वो हाल पूछा करें, क्योंकि वालदैन खुश हो जाते हैं ना। तो बहरहाल इसी तरह औरत है, उसके वालदैन है जो उसकी जन्नत है, और जो है वो ठीक है कि बेटियां ब्याह कर जो है वो ससुराल आ जाती हैं, लेकिन अगर वालदैन बीमार हैं और उनको जो है वो अपनी बेटी की जरूरत है, या उसको उनको मदद की जरूरत है, या उनको जो है उनको फोन किया जाए, तो फिर शोहरों को भी अपना दिल तंग नहीं करना चाहिए। और जो है हमें जो है वो इस्लाम ने शोहर को भी दो वालदेन दिए हैं, और इसी तरह जो है वो बीवी को भी दो वालदेन दिए, अपने वालदेन भी और फिर शोहर के भी। तो आपस में मिलजुल कर एक दूसरे की जन्नत की खिदमत भी करनी चाहिए, एक दूसरे से प्यार भी करना चाहिए, और बहुत मोहब्बतों के साथ, बहुत प्यार के साथ। इसी तरह फिर रिश्तेदार हैं, और मईशत, माशरत, सियासत, पूरी जिंदगी पे इन आयात को हमें नाफिज करना चाहिए। ऐसा ना हो कि जबान से दावा करें और फिर अमल जो है वो कुरान से बहुत दूर हो। कुरान में हो गौता जन ए मर्दे मुसलमान, अल्लाह करे तुझको अता जुर्रते किरदार। तो कौन इनकार करते हैं अल्लाह की आयात का, जो कि नाफरमान है, और हर आयत पर अमल करना है, हर आयत पर। अब्दुल्ला बिन उमर रजी अल्लाह नो कहते हैं कि सूरत अल बकरा को पढ़ने समझने में 8 साल गुजर गए। एक एक आयत पढ़ते जाते थे और साथ साथ अमल करते जाते थे। अवा कुल्लमा आहदु आहदन, फिर अल्लाह रब्बुल इज्जत फरमाते हैं कि जब कभी उन्होंने कोई अहद किया, आहदन कोई अहद, नबजहू, फेंक दिया उसको, फरीको मिनहुम, उनमें से एक ग्रोह ने, कि क्या हमेशा ऐसा ही नहीं होता रहा कि जब उन्होंने जो है कोई भी अहद किया तो उनमें से एक ग्रोह ने जो है वो उसको फेंक दिया। यहाँ पे जो है वो यहूदियों को याद दिलाया जा रहा है। और नबजा, नबजा यही इसका रूट है। इसके मानी है कि किसी चीज को हकीर समझते हुए उसे पसे पुश डालना, पीछे रख देना। जैसे आप देखें कि आप किचन में जब काम करती हैं, जो अहम चीजें होती हैं या जरूरी चीजें होती हैं उनको सामने सामने रखती हैं, जिनकी आपको जरूरत नहीं होती उसको पीछे रख देती हैं, या आप अपने बेडरूम के अंदर कुछ चीजें बेड के नीचे, कुछ जो है वो सोफे के पीछे, आगे पीछे चीजें रखती हैं, लेकिन अपने बिल्कुल सामने कौन सी चीजें रखती हैं जो बहुत आपकी जरूरत की होती हैं। तो नबजा के मानी है, जैसे आपके पास इस वक्त किताबें खुली हुई हैं और कोई किताब आप लेकर अपनी पीठ के पीछे रख दें, या ये कि नीचे कहीं डाल दें, तो ये है नबजा के मानी, कि किसी को पसे पुश डालते हुए उसे फेंक देना। अल्लाह रब्बुल इज्जत कहते हैं कि यहूदी जो थे, इनके एक ग्रोह का हाल ये था कि अल्लाह ताला ने तो तौरात में उनसे वादा लिया था ना कि रसूल पर ईमान लाएंगे, किताब पर ईमान लाएंगे, जब कभी भी रसूल आएंगे जैसे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो इन्होंने क्या किया, नबजहू फरीको मिनहुम, तो इनमें से एक ग्रोह ने इस अहद को پیچھے ڈال دیا, بھول گئے. بل اکثر ہم لا یومنون, پھر بہت ہی افسوس سے کہا کہ بلکہ زیادہ تر لوگ جو ہے ایسے ہی ہیں, زیادہ لوگ ایمان نہیں لاتے. وَلَمَّا جَاءَهُمْ رَسُولٌ مِّنْ عِنْدِ اللَّهِ, اور جب ان کے پاس اللہ کی طرف سے کوئی رسول آیا, اپنے پاس سے نہیں اللہ کی طرف سے کوئی رسول آیا, اور اس کی صفات کیا تھی, مُصَدِّقٌ لِّمَا مَعَهُمْ, اس کی تصدیق کرنے والا جو ان کے پاس تھا. تو مراد کیا ہے کہ تورات کی وہ تصدیق کرتے تھے رسول اللہ صلی اللہ علیہ وسلم. نَبَذَ فَرِيقٌ, ایک گروہ نے پھینک دیا, من الذین, ان لوگوں میں سے, اوت الکتاب, جنہیں کتاب دی گئی تھی. فرمایا تو اہل کتاب میں سے ایک گروہ نے جو ہے اس کو جو ہے وہ پھینک دیا. کون سی کتاب کو؟ جو ان کے پاس کتاب تھی, تورات تھی, اس میں اللہ کے احکامات تھے, اور انہوں نے جو ہے اس کو ماننے کی بجائے اس کو پسے پش ڈال دیا, پھینک دیا. اور تھے یہ اہل کتاب, کتاب اللہ وراء ظہورہم, اللہ کی کتاب اور اپنی پیٹھ کے پیچھے. وراء کا لفظ ذوی الاضداد میں سے ہے, اس کے معنی ہوتا ہے علاوہ, پیچھے, ہٹ کر. تو اس کو پیچھے ڈال دیا, ظہورہم, اپنی پیٹھوں کے. ظہور ذوحا را سے ہے, اور اس کے معنی ہوتے ہیں کہ پیٹھ کے لیے آتا ہے. تو ظہر واحد ہے اور ظہور اس کی جمع ہے. تو انہوں نے اللہ کی کتاب کو اپنی پیٹھوں کے پیچھے رکھ دیا. اب آپ دیکھیں کہ آج کے مسلمان کیا کرتے ہیں, اگر کوئی نیچے قرآن رکھ دینا تو کہتے ہیں کہ اس نے قرآن کی بے ادبی کر دی ہے. یہ جو ہے دیکھیں جی, انہوں نے کتنی بے حرمتی کی ہے. اور اگر کوئی جو ہے وہ قرآن نیچے گر جائے, یا کوئی کرسی پہ بیٹھا ہے قرآن نیچے ہو, تو اس کو کئی دفعہ لوگ منہ سے لگاتے ہیں اور باتیں کرتے ہیں اور کہتے ہیں کہ دیکھو جی یہ قرآن کی نہ عزت نہیں کرتے. یہ بھی قرآن کی ایک عزت ہے, لیکن اصل قرآن کی عزت کیا ہے کہ اس کو دلوں کے اندر ڈالا جائے, ان کو اپنے عمل کے اندر جو ہے نا وہ جاری اور ساری کیا جائے. تو دل کے اندر کیا ہے, ناول ہے, افسانے ہیں, گانے ہیں, غیبت ہے, چغلی ہے, حسد ہے, لڑائیاں ہیں, شرک ہے, بدعتیں ہیں, گناہ ہیں, شکوے, شکایتیں, اور نہ جانے دل جو ہے ایسی باتوں سے بھرا ہوا ہے, اور پھر جو ہے قرآن جو ہے بس وہ سائڈ پر ہم نے رکھا ہوا ہے. تو انہوں نے کیا کیا تھا, انہوں نے اپنی کتاب کو پیٹھوں کے پیچھے پھینک دیا تھا, تو رات پر وہ عمل نہیں کرتے تھے. تو یہاں پہ پیٹ پیچھے پھینکنے سے مراد اس پر عمل نہ کرنا. اور آپ بھی اپنا جائزہ لیں کہ سورت فاتحہ سے لے کر الناس تک کتنی آیتیں ہیں کہ میں جو ہے اس پہ عمل کرتی ہوں, اور کتنی ایسی ہیں کہ جو میرے عمل کے لیے انتظار کر رہی ہیں. اپنا اپنا آپ لوگ محاسبہ کریں کہ میں عمل کے میدان میں کہاں پر کھڑی ہوں. اور ان کا حال کیا تھا, کأنہم لا یعلمون, گویا کہ وہ کچھ جانتے ہی نہیں. ان کو قرآن کا, ان کو اپنی کتاب تورات کا کچھ علم نہیں تھا. اب آپ بتائیے کہ آپ میں سے ماشاءاللہ کچھ لوگ ڈاکٹر ہیں, اور کچھ جو ہے اسکول ٹیچر ہیں, کچھ لوگ جو ہے وہ ہاسپٹل میں لیبورٹری میں کام کرتے ہیں, یا ویسے پڑھائی کے لحاظ سے ایم اے ہیں, ماسٹر ہیں, فارمیسی کی ہے, یا ڈفرینٹ آپ کے پاس ڈگری ہیں. اب آپ بتائیں کہ زندگی کے کتنے سال گزر گئے, کسی کے 20, کسی کے 40, کسی کے 60, کسی کے کچھ, تو مختلف لوگ ایجز میں ہیں. تو کتنے لوگ ہیں جنہوں نے الفاتحہ سے لے کر الناس تک پورا قرآن جو ہے سمجھ لیا ہے, اور اس کے مطابق جو ہے وہ عمل کر رہے ہیں. تو ان کا حال کیا تھا یعنی کتاب میں سے یہودیوں کا, کأنہم لا یعلمون, گویا کہ وہ اس کو جانتے ہی نہیں تھے, کچھ بھی نہیں جانتے تھے. پھر اس کے بعد اللہ رب العزت نے جو ہے بنی اسرائیل کی ایک کہانی سنائی ہے, اور یہ کہانی بڑی ہی جو ہے وہ عبرت ناک ہے, بڑی افسوس ناک کہانی ہے. اور یہ افسوس ناک کہانی جو ہے کب وجود میں آتی ہے, جو جب لوگ اپنی کتاب کو بھول جاتے ہیں, جب اپنی کتاب کو چھوڑ دیتے ہیں, جب اس پر عمل نہیں کرتے تو ایسے حالات ہوتے ہیں. تو بنی اسرائیل نے کیا کیا کہ تورات پر عمل کرنے کی بجائے وہ کیا کرنے لگے, واتبعوا ما تتلو الشیاطین علی ملک سلیمان, اور وہ لگے ان چیزوں کی پیروی کرنے جو شیاطین سلیمان علیہ السلام کی سلطنت کا نام لے کر پیش کیا کرتے تھے. اب یہاں پر جو ہے آپ ایک بات یاد رکھیں کہ حضرت سلیمان علیہ السلام کے زمانے میں جادو سیکھنے کا بہت چرچا تھا. اللہ رب العزت نے حضرت سلیمان علیہ السلام کو ایسے معجزے عطا کیے جو کہ جادو کروں کی بساط سے باہر تھے. آپ کو ہوا پہ قدرت دی کہ وہ آپ کے تخت کو جہاں आप चाहते वो ले जाती, और आपके लश्कर जो है वो महीनों एक तरफ सफर करते तो हवा जो थी उधर की चलती, और शाम को जब आप वापस आते तो हवा उधर की चलने लगती। इसी तरह अल्लाह ताला ने आपको सर की जिनों पर कंट्रोल दिया, आप परिंदों की बोलियां समझते थे, और सुलेमान अलैहिस्सलाम के जमाने में जो है वो बड़ी बड़ी देगे जो थी वो पकाई जाती थी, और ये जो जिन थे आपके कहने पर जो कुछ आप चाहते थे वो आपकी जो थी वो खिदमत करते थे और आपका जो था वो काम करते थे। अब आप देखिए कि सुलेमान अलैहिस्सलाम ने जब देखा कि हर तरफ जो है वो जादू का जोर है, तो आपने जादूगरों की तमाम किताबें छीन कर अपने पास जमा कर ली, उनको जो है कहीं मट्टी में नीचे जो है वो दफन कर दिया, छुपा दिया, ताकि जादू का जो जोर है उसको तोड़ा जा सके। और मुफस्सरीन कहते हैं कि आपने ये जादू की किताबें अपनी कुर्सी या तख्त के नीचे दफन कर दी। फिर हजरत सुलेमान अलैहिस्सलाम की जब वफात हो गई, तो जो शयातीन थे और जादूगर थे, इन्होंने इन किताबों को निकालकर ना सिर्फ लोगों को दिखाया, बल्कि लोगों को ये कहने लगे कि असल में सुलेमान अलैहिस्सलाम की हुकूमत का राज यही जादू था, और आपके पास जो मौजजात थे, जो आपका इक्तदार था, वो सारा ये जादू का अमल था। और इस बिना पर इन जालिमों ने हजरत सुलेमान अलैहिस्सलाम को ये नहीं कहा कि वो अल्लाह के पैगंबर थे, कहने लगे कि वो दरअसल जादूगर थे, और उन्होंने उनको जो है गोया काफिर करार दिया। अब यहां पर अल्लाह रब्बुल इज्जत इसकी तरदीद करते हैं, क्या फरमाते हैं कि वत्तबउ मा तत्लु शयातीनु, और पैरवी करने लगे उन चीजों की। कौन पैरवी कर रहे थे? बनी इसराइल के लोग। मा तत्लु जो पढ़ते थे, तिलावत करते थे, अशयातीनु शैतान वो नहीं जो कि हजरत सुलेमान अलैहिस्सलाम तिलावत करते थे, बल्कि जो शयातीन जो थे वो तिलावत करते थे, तो वो उसकी पैरवी करने लगे। और दौर किसका था? आला मुल्के सुलेमान, सुलेमान अलैहिस्सलाम की हकूमत में। वमा कफारा सुलेमानु, और नहीं कुफर किया था सुलेमान अलैहिस्सलाम ने। सुलेमान अलैहिस्सलाम तो जादू नहीं सिखाते थे, क्योंकि जादू सीखना और सिखाना जो है ये गुनाहे कबीरा है, या किसी पे जादू करना ये कुफर है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पे फरमाया, अस्साहिरु युक्तल वला युस्तताब, जादूगर को कत्ल कर देना चाहिए और उसको तौबा की मोहलत भी नहीं देनी चाहिए। इस हदीस को बुखारी ने रवायत किया है। तो अल्लाह रब्बुल इज्जत कहते हैं कि सुलेमान अलैहिस्सलाम ने ना जादू किया था और ना ही उन्होंने कुफर किया था, लेकिन फिर कुफर किसने किया? वलकिन शयातीना, शयातीन ने कुफर किया था। शैतान वाहिद है, शयातीन इसकी जमा है। और वो कैसे कुफर करते थे? युअल्लिमूना नासा सिहर, कि वो लोगों को जादूगरी की तालीम देते थे। अब यहां जो है ये पता चल रहा है कि जादूगर जो थे वो क्या करते थे, और ये जो शयातीन हैं ये इंसानों में से भी हो सकते हैं और जिन्नों में से भी, जो कि जादू सीखते हैं, जादू सिखाते हैं और दूसरों को जादू की तालीम देते हैं। तो ये जो शयातीन से जादू सीखने का अमल था, ये किसने किया? बनी इसराइल के लोगों ने। और यहाँ पे युअल्लिम सिखाना, तालीम देना, तो तालीम देते थे लोगों को जादू की। सेहर, सेहर का लफ्ज जो है ये जादू के लिए आता है। जादू की हकीकत क्या है? बाज लोग जादू का इनकार करते हैं, लेकिन ये बात गलत है। आप ये बात याद रखें कि जादू जो है, कि जादू असर करता है, हमें इस पर ईमान लाना चाहिए। इसलिए कि हमें सूरत नास और फलक की तशरीह में भी आप पढ़ें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर जादू हुआ था, तो अल्लाह ताला ने ये सूरतें जो थी वो नाजिल की थी। और जो लोग जो है वो जादू से बचना चाहते हैं, और तो उन्हें क्या करना चाहिए कि चारों कुल पढ़ने चाहिए, सूरत फातिहा पढ़नी चाहिए, और अपने ऊपर जो है वो हाथ, अपने हाथों पर जो है वो फूंक मारकर फिर अपने जिस्म पर जो है उसको फेरना चाहिए। और जादू कहते हैं हर ऐसे असर को जिसका सबब जाहिर ना हो, और खा उसका सबब जो है वो मानवी लिहाज से हो। फिर आप देखें कि जो है वो इस सिलसिले में के जादू जो है उसमें बाज़ औक़ात खास खास कलमात होते हैं جو غیر محسوس طور پر جو ہے وہ اثر کرتے ہیں، اور بعض اوقات جو ہے وہ جادو جو ہے کیا کرتا ہے کہ کچھ رسومات، ترکیبوں اور عملوں کے ذریعے جو ہے کچھ وہ ایسا ظاہر کرتے ہیں کہ جیسے اس سے حقیقت بدل گئی ہے، لیکن اس سے حقیقت بدلتی نہیں ہے، اور اس میں جو ہے وہ جیسے جادوگر ظاہر کرتے ہیں کہ جیسے ان کے پاس غیب کا علم ہے یا ان کا مردوں کی روحوں سے رابطہ ہے. تو عربی زبان میں ہر اس عمل کو سحر کہتے ہیں جو خفیہ کاروائی، ہوشیاری اور چلاکی کے عوامل کا نتیجہ ہو. رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے فرمایا کہ یقیناً کچھ بیان جادو ہوتے ہیں. بیان سے مراد یعنی ایسی باتیں کہ جس سے لوگ جو ہیں غلط کو صحیح، صحیح کو غلط جو ہے وہ کرنے کی کوشش کرتے ہیں، اور عوام جو ہے پھر اس پر اس کا اثر ہوتا ہے. اور اس سلسلے میں اگر آپ دیکھیں کہ ہر دور میں جو ہے وہ جادو جو ہے لوگ اس کے جو ہے وہ پیچھے پڑتے ہیں، اور بعض لوگ جو ہیں وہ کہتے ہیں کسی بھی بات کا ہو تو کہہ دیتے ہیں کہ یہ جو ہے ہو سکتا ہے کہ یہ جادو ہی کا اثر ہو، اور جو ہے وہ بعض لوگ کہتے ہیں کہ نہیں نہیں سچی بات ہے اس پر جادو ہوا ہوا ہے، حالانکہ غیب کا علم جو ہے وہ اللہ ہی کو پتا ہے. اور قرآن میں سورۃ طٰہٰ میں اللہ رب العزت فرماتے ہیں وَلَا يُفْلِحُ السَّاحِرُ حَيْثُ أَتَى، ساحر سے کہیں بھی بھلائی کا کام نہیں ہوتا، کہ جو جادوگر ہے وہ کبھی بھی جو ہے وہ کامیابی حاصل نہیں کرتا. تو اب یہ لوگ کیا کرتے تھے کہ یہ عوام کو جادو سکھاتے تھے، کون؟ شیاطین. پھر اللہ رب العزت نے بنی اسرائیل کا امتحان لینے کے لیے دو فرشتوں کو بھیجا، کیونکہ پوری قوم کے اندر جادو کی بڑی جو تھی وہ مانگ تھی. اور جیسے آج کے دور میں آپ دیکھیں کہ لوگ برائیاں خرید کر لینا چاہتے ہیں اور نیکی مفت بھی راست نہیں آتی، تو وہ لوگ جادو جو تھے وہ خریدتے تھے، اور جادو جو تھے ہر طرح سے وہ جادو جو تھے وہ سیکھنا چاہتے تھے. تو کہا کہ اللہ رب العزت نے کہ میں نے ان کا امتحان لینے کے لیے دو فرشتے جو ہے وہ بھیجے، اور وہ جو فرشتے جو تھے وہ گئے اور انہوں نے جا کر جو ہے وہ جادو سکھانا شروع کیا. اور جب وہ جادو سکھاتے تھے ساتھ ہی کہتے تھے کہ دیکھیں ہم جو ہیں ایک آزمائش ہیں، اور ساتھ ہی یہ کہتے تھے کہ تم اس کو سیکھ کر اپنی آخرت خراب مت کرو. لیکن یہ کہ جو سیکھنا چاہتا تھا تو ان کو جو تھے وہ سکھا دیتے تھے. اور اس زمانے میں لوگ جادو کے اتنے شوقین تھے کہ جادو سیکھتے تھے، جیسے نقوش، تعویذات اور جنتر منتر کچھ بھی، اور اس میں جیسے جادو کی مختلف قسمیں تھیں، اور سب سے زیادہ جو جادو مشہور تھا یا جو تعویذ اور عمل وہ تھا کہ جس میں ایک آدمی کی بیوی کو اس سے ہٹا کر جو ہے کوئی دوسرا آدمی اپنے اوپر جو ہے وہ عاشق کر لے. تو یہ تھا ان کا اخلاقی زوال کی ان کی انتہا. اب یہاں پہ فرمایا کہ وما انزل علی الملکین، اور جو کچھ نازل کیا گیا دو فرشتوں پر، یہ بابلا شہر میں، اور بابل جو ہے یہ کہتے ہیں کہ کوفے کا نام ہے. تو بابل میں جو ہے دو فرشتوں کو اللہ تعالی نے بھیجا، ان کا نام تھا ہاروت و ماروت، ہاروت اور وماروت. اور ہاروت جو ہے اس کا روٹ ہے ہاراتا، اور ماروت جو ہے میمراتا. تو یہ دو فرشتے تھے. وما یعلمانی من احد، وہ کسی کو نہیں سکھاتے تھے، یعلمان وہ دونوں نہیں سکھاتے تھے کسی کو بھی. تو سکھانے سے پہلے کیا کہتے تھے؟ حتی، یہ شرط ہے، کہتے تھے یقولا، وہ دونوں کہتے انما نحن فتنتن، کہ بے شک ہم فتنہ ہیں. فاتانون، فتن جو ہے یہ لفظ آزمائش کے لیے استعمال کیا جاتا ہے، اس کے معنی ہوتے ہیں کہ کسی دھات کو پگھلانا اور اس کا کھوٹ معلوم کرنا. اس میں بڑی سخت آزمائش ہوتی ہے، جیسے سونا جو ہے جب اس کو بھٹی میں پکایا جاتا ہے تو اس کی فتن ہوتی ہے، آزمائش ہوتی ہے، پھر وہ کھرا اور کھوٹا الگ ہو جاتا ہے. تو وہ یہ کہتے تھے کہ انما نحن فتنہ تم، کہ ہم تمہارے لیے بس ایک امتحان ہے، ایک آزمائش ہے، تم جادو مت سیکھو. تو اگر جادو سیکھو گے تو کیا ہوگا؟ کہ کفر کرو گے. فلا تکفر، تم کفر میں مبتلا مت ہو. आपके जहन में ये सवाल पैदा हो सकता है कि जब जादू सीखना ठीक नहीं था और जादू सीखने वाला जो था वो कुफर करता, तो फिर अल्लाह ताला ने फरिश्तों को उनके लिए आजमाइश के तौर पर क्यों भेजा? इसलिए मैं आप ये बात याद रखें कि अल्लाह रब्बुल इज्जत जो है वो लोगों का इम्तहान लेते हैं, और जैसे अंबिया जो है बात समझाते हैं लेकिन उसके साथ ही फिर लोगों का इम्तहान भी लिया जाता है। जैसे लूत अलैहिस्सलाम की कौम जो थी उनके पास खूबसूरत शक्ल में जो थे वो लड़के भेजे गए थे, लड़कों की शक्ल में फरिश्ते भेजे गए थे। और इसी तरह जो है जैसे जैसे आप सोचे कि कोई गवर्नमेंट जो है ऐलान कर देती है कि रिश्वत लेना देना हराम है या रिश्वत लेने देने वाले को सजा दी जाएगी, अब हर तरफ ऐलान कर दिया, लेकिन अब गवर्नमेंट क्या करती है फिर जायजा लेने के लिए कि ऑफिस में क्या सूरत हाल है, अपने पुलिस के कुछ आदमियों को भेजती है बगैर वर्दी के सिविल कपड़ों में, और वो रिश्वत का बॉक्स या ब्रीफ केस लेके जाते हैं ऑफिस में और फिर वो पेश करते हैं कि हमारा ये काम कर दो, और ऑफिसर ले लेता है, और जब ऑफिसर ले ले तो फिर रेड हैंडेड जो है उसको उनको पकड़ लिया जाए। तो अब पुलिस जो है वो जाकर जब रिश्वत देती है तो इसलिए नहीं देती कि वो भी ये करना चाहती है, बल्कि गवर्नमेंट ये देखना चाहती है कि हमारे जो ऑफिसर्स हैं अब जो चीज हमने मना की थी उस पर जो है उससे हटने वाले हैं या उसको करने वाले हैं। तो जैसे फिर जो गुनाह करे या जो गलती करे तो उसको रेड हैंडेड पकड़ लिया जाए, बिल्कुल इसी तरह जो है वो एक तरफ अल्लाह ताला ने उनको बता दिया कि ये सही नहीं है, दूसरी तरफ फिर उनका इम्तहान लेने के लिए फरिश्तों को भेजा जो जादू सिखाते थे, सिखाने से पहले कह देते थे कि ये अच्छी बात नहीं है कि तुम सीखो, ये एक बस एक इम्तहान है, लेकिन जो सीखना चाहता था फिर उसको सिखा देते थे। फयतअल्लमूना फिर जो है वो सीखते थे, बनी इसराइल के लोग सीखते थे, मिनहुमा उन दोनों फरिश्तों से, मा युफर्रिकूना बिही जो के जुदाई डाल दें इसके जरिए से, बैनल मर्री व ज़ौजी मर्द और औरत के दरमियान। तो खास तौर पे जो जादू उनके यहाँ जिसकी बड़ी डिमांड थी, जैसे आजकल ऐसे कपड़ों की डिमांड है जो कि जैसे बिल्कुल स्लीवलेस होते हैं, बारीक होते हैं, हाई नेक होती है, और औरतें पहन कर भी नंगी की नंगी रहे, या आप बुरके लेने जाते हैं बाजार में तो इतने ज्यादा कढ़ाइयां हुई भी होती हैं, आप कहते हैं कि हमें सादा चाहिए, कहते नहीं बाजी आजकल तो यही चलता है, लोग औरतें यही डिमांड करती हैं, तो जो कुछ लोग चाहते हैं बाजार में वही चीज आ जाती है देखे बगैर कि वो सही है कि गलत। तो बहरहाल अफसोस की बात यह है कि इखलाकी जवाल की ये इंतहा थी, उनका इखलाक इतना पस्त हो चुका था कि इससे नीचे किसी कौम का इखलाक नहीं हो सकता, कि उनका दिल पसंद मशगला ये था कि पराई औरतों से आंख लड़ाई जाए और किसी की मनकूहा औरत को उसके शौहर से तोड़कर फिर उसको अपना कर लिया जाए। तो ऐसा ही जादू वो सीखना चाहते थे जो मर्द और औरत में जुदाई पैदा कर दे, कि उनके अंदर तलाक हो जाए। अब यहाँ पे युफर्रिकूना पढ़ी चुकी हैं, फार और काफ फर्क और शद आई हुई है कि जुदाई पैदा करना, और अल मर्द जो है ये मर्द के लिए आता है, और जौज यहाँ पे बीवी के लिए आया है, वबा हम बेदारी ना बही और वो इसके जरिए नुकसान नहीं पहुंचा सकते थे, मिन आहदिन किसी और एक को, इल्ला बेइज्निल्ला मगर अल्लाह की इजाजत से। अब यहाँ पर आप ये बात याद रखें कि जैसे जो है बहुत से लोग कहते हैं कि जादू कर दिया गया या जादू तो नहीं है कहीं, तो याद रखें कि जब तक अल्लाह ना चाहे तो किसी पर जादू जो है वो असर नहीं कर सकता। यहाँ पे भी कहा जा रहा है वमा हुम बेदारी ना बही के, हालांकि वो अल्लाह की इजाजत के बगैर जादू के जरिए या वो जो जादू सीखते थे किसी को भी नुकसान नहीं पहुंचा सकते थे। तो जब अल्लाह चाहता है तो जादू जो है अगर कोई करे तो फिर वो असर भी हो जाता है उसका। वो यतअल्लमूना मा यदुर्रहुम और वो सीखते थे जो कुछ नुकसान देता था उनको, वला यनफाहुम और जो उनको नफा नहीं देता था। यहाँ पे बताया जा रहा है कि और बातें वो ऐसी सीखते हैं जो उन्हें दुख ही दे फायदा ना दे। वला कद अलिमू लमन इश्तराहु फरमाया उन्हें खूब मालूम था, लमन इश्तराहु जिसने इसको खरीद लिया, जिसने जादू जो है वो सीखा, मा लहू फिल आखिरति मिन खलाक तो ऐसे शख्स का आखिरत में कोई हिस्सा नहीं है। अब आप देखें कि खलाक का लफ्ज जो है खा लाम काफ खलाका, इसके मानी होते हैं कि भलाई का वो हिस्सा जो इंसान अपने इखलाक की वजह से हासिल करता है। हिस्से के लिए कुरान में मुख्तलिफ लफ्ज आए हैं اور یہ وہ حصہ جو انسان اپنے اخلاق اور کردار کی وجہ سے حاصل کرتا ہے. تو کہا کہ ان کا اخلاق، کردار، عقیدہ اتنا کمزور ہے کہ یہ جادو سیکھتے ہیں، تو اس لیے اب ان کا آخرت میں کوئی حصہ نہیں ہے، کچھ بھی نہیں ملے گا. وَلَبِئْسَ مَا شَرَوْا بِهِ أَنفُسَهُمْ، اور کتنا برا ہے. مَا شَرَوْا بِهِ، جو بیچ ڈالا بدلے اس کے، انفسہم، ان کی اپنی جانوں نے. تو کتنی بری چیز تھی جسے انہوں نے اپنی جانوں کے بدلے جو ہے وہ بیچ ڈالا. شروع کے معنی خریدنے کے بھی ہیں، بیچ ڈالنے کے بھی ہیں. تو بیچا کیا انہوں نے؟ انہوں نے اپنے ایمان کو بیچا. خریدا کیا انہوں نے؟ ایمان بیچ کر کفر خریدا. اور یہاں پہ کفر سے مراد کیا؟ جادو کرنا، جادو دوسروں پر کرنا. تو کیسی عجیب بات ہے کہ انہوں نے اپنے ایمان کا سودا کر کے جو ہے وہ انہوں نے اپنی جانوں کو بیچا اور جادو کو خرید لیا. لو کانو یعلمون، کاش انہیں یہ بات جو ہے وہ معلوم ہوتی. اور اب اس بات کا جائزہ لینا چاہیے کہ وہاں پہ اس زمانے میں جادو کی بڑی مانگ تھی، اور آج کل مسلمانوں کا کیا حال ہے؟ کہیں ایسا تو نہیں کہ جو ہے وہ عورتیں جادو سیکھتی ہیں یا جادو کرنا چاہتی ہیں اور ٹونا ٹوٹکا کر کے جو ہے دوسروں کے گھروں میں لڑائیاں، جھگڑے، جدائی پیدا کرنا، خرابی اور فساد. تو یہ چیز کیا ہے؟ یہ حرام ہے، یہ چیز جو ہے یہ ٹھیک نہیں ہے. لیکن آپ کو اس بات پر بھی یقین اور ایمان ہونا چاہیے کہ یہ ایک حقیقت ہے کہ جادو جو ہے یہ ہوتا ہے، لیکن جب تک اللہ نہ چاہے جادو اثر نہیں کرتا. اور اللہ سے جو ہے وہ پناہ کر مانگنی چاہیے، اللہ کی پناہ میں آنی چاہیے، آنا چاہیے کہ جادو یا اس طرح کی کوئی چیز جو ہے وہ نقصان پہنچائے. وَلَوْ أَنَّهُمْ آمَنُوا وَاتَّقُوا، اگر وہ ایمان لاتے اور تقوی اختیار کرتے. تو اب اس طرح کی چیزوں میں پڑھنے کی بجائے پھر کیا کرنا چاہیے؟ ایمان کی روش پہ چلنا اور تقوی اختیار کرنا. لَمَثُوبَةٌ مِنْ عِنْدِ اللَّهِ خَيْرٌ، تو اللہ کے ہاں جو ان کو بدلہ ملتا تو وہ زیادہ بہتر تھا. مصوبتن، سا و با، کپڑا جو پہنا جائے، اور یہاں پہ یہ بدلے کے معنی میں آیا ہے. جیسے جسم پر کپڑا پہن لیتے ہیں نا، تو جیسے جو ہے وہ کپڑا جو ہے وہ اس کو ہم دوہرا کرتے ہیں تو جسم پر آتا ہے، تو بالکل اسی طرح انسان جو عمل کرتا ہے تو اس کی جزا جو ہے وہ پلٹ کر آتی ہے، جیسے کہ جسم پر کپڑا پلٹ کر آ جائے. تو ان کو جو ہے وہ اللہ کی طرف سے جو ہے نا جو بدلہ ملنے والا ہے وہ زیادہ بہتر ہے. لو کانو یعلمون، کاش انہیں اس بات کی جو ہے وہ خبر ہوتی. تو اس سے یہ بات پتا چلتی ہے کہ جادو، ٹونا، تعویذ یا اس طرح کا علم حاصل کرنا یا کسی کو نقصان پہنچانا یا کسی پہ یہ کام کرنا جو ہے یہ حرام ہے، گناہ کبیرہ ہے، اس سے ایمان خطرے میں پڑ جاتا ہے. تو اس کی بجائے اپنے ایمان کی اور تقویٰ کی فکر کرنی چاہیے، اور اس کا اللہ کے پاس بہت اچھا بدلہ ملے گا. لو کانو یعلمون، کاش لوگوں کو اس بات کا شعور ہو. اب یہاں پر جو ہے وہ جو یہودی تھے اس نے جو ہے وہ ان کی شرارتیں بتائی گئی ہیں، کیونکہ وہ رسول اللہ صلی اللہ علیہ وسلم اور صحابہ کرام کو تنگ کرتے تھے، صحابہ کے دلوں میں شبہات ڈالتے تھے، رسول اللہ کا اور اسلام کا مذاق اڑاتے تھے، ان کو مذہبی بحثوں میں جو تھے وہ الجھاتے تھے. تو اب مسلمانوں کو ایسی ہدایات دی جا رہی ہیں کہ وہ کام نہ کریں جو کہ یہودی کرتے تھے. کہا یا ایھا الذین آمنوا لا تقولوا راعنا، اے لوگوں جو ایمان لائے ہو راعنا نہ کہا کرو. راعنا، را عین یا، اس کا روٹ ہے، اس کے معنی ہوتے ہیں حفاظت کرنا، نگاہ رکھنا. رائی جو ہے یہ چرواہے کو بھی کہتے ہیں جو اپنی بکریوں اور بھیڑوں کی جو ہے وہ حفاظت کرتا ہے. تو کہا کہ اے ایمان لانے والو، تم جو ہے پیارے رسول صلی اللہ علیہ وسلم کو رائنا نہ کہا کرو. رائنا جو ہے اس کے معنی ہوتے ہیں کہ جیسے ہماری رعایت کیجئے، یا جیسے رسول اللہ بات کر رہے ہوتے تھے تو اگر ان کو کہا جائے کہ رائنا تو بات کو آپ دہرا دیجئے یا آپ ہمارا لحاظ کیجئے. تو اب یہودی جو رسول اللہ کی محفل میں ہوتے تو اپنی زبان کو مڑوڑ کر رائنا کی بجائے رائنا کہتے. رائنا اس کے معنی ہے کہ اے ہمارے چرواہے، یا پھر اس کے دوسرے معنی ہے سن اے احمق، اے بے وقوف. تو وہ اپنی زبان کو لچکا دے کر جو تھے وہ یہ کہتے تھے رائنا. تو مسلمانوں کو منع کر دیا گیا کہ ایسا نہ ہو کہ تم کہو اور رسول اللہ صلی اللہ علیہ وسلم کی بے ادبی ہو جائے. تو اس طرح یہودیوں کی شرارت سے مسلمانوں کو جو ہے وہ مطلع کیا گیا. फिर दूसरी बात उनको ये कही गई, वकूल उन्जुरना, बल्कि आप ये मुसलमानों ये कहा करो उन्जुरना, इसके मानी है कि हमारी तरफ निगाह कीजिए, हमारी तरफ जो है वो देखिए, तवज्जो कीजिए। तो इसमें जो है ना कोई ऐसी बात नहीं है कि कोई शरारत हो या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो है वो इज्जत ना हो। वस्मऊ, और तवज्जो से बात को सुनो। अब यहाँ पर जो है एक और तालीम दी गई कि तुम्हें ये कहना ही ना पड़े कि आप बात को रिपीट करें, तो आपको राइना या उनजुलना कहने की जरूरत ही नहीं है। रसूल अल्लाह की महफिल में जब बैठो तो इधर उधर ना देखा करो, इधर उधर की बातें करने की बजाय रसूल अल्लाह की बातों को तवज्जो से सुना करो। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबा रसूल अल्लाह से इतनी मोहब्बत करते थे कि बहुत ही अदब से और एहतराम से जो थे वो बैठते थे, कि आपके सरों पर परिंदे भी आके बैठ जाते थे ना तो उनको जो है वो पता भी नहीं चलता था। फिर फरमाया, वलिल काफिरीन अज़ाबुन अलीम, और काफिरों के लिए दर्दनाक अजाब है। तो जो भी जो है ये काम करेगा, अगर रसूल अल्लाह का एहतराम नहीं करेगा तो उसके लिए दर्दनाक जो है वो अजाब है। इस सिलसिले में आप ये बात भी याद रखें कि जैसे आज के दौर में कुरान की महफिल है, हदीस की महफिल है, तो उसमें अदब और एहतराम से बैठकर जो है वो सुनना चाहिए। या जैसे अभी आप ऑनलाइन क्लास अटेंड कर रही हैं, तो अब ये नहीं कि आप जो है स्क्रीन पर अपनी तरफ से बातें लिखनी शुरू कर दें या आपस में आप बातें कर रही हैं, तो बहुत तवज्जो से जो है कुरान और हदीस की महफिल में बैठना चाहिए। फिर इसके बाद अल्लाह रब्बुल इज्जत जो है वो अंजाम बता रहे हैं कि मा यवद्दुल लजीना कफरु मिन अहलिल किताबी वलल मुशरिकीना, के नहीं पसंद करते, या वद्दू वो दाल दाल, के नहीं पसंद करते वो लोग जो के काफिर हैं, वो लोग जिन्होंने दावत हक को कबूल करने से इनकार कर दिया है, खा वो मिन अहलिल किताबी अहले किताब में से हो, अहले किताब से मुराद यहूदी या फिर ईसाई, वलल मुशरिकीना या फिर वो मुशरिक हो, अय्यु नज़ल अलैकुम मिन खैरिम मिन रब्बिकुम, के तुम पर तुम्हारे रब की तरफ से कोई भलाई नाजिल हो। तो अब यहाँ पर जो है ये बात बताई जा रही है कि यहूदो नसारा और मुशरिकीन जो है, जो इनकार करने वाले हैं, वो नहीं पसंद करते कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर जो है वो अल्लाह की तरफ से कोई भलाई नाजिल हो। जैसे आप पर कुरान का नाजिल होना और आपको जो है वो अल्लाह ताला ने नबी जो बनाया, तो कहा कि इनको ये पसंद नहीं है। वल्लाहु यख्तसु बिरहमतिही मन यशा, और अल्लाह मखसूस कर लेता है अपनी रहमत से मन यशा जिसको वो चाहता है। तो यहाँ पर ये हकीकत जो है वो बताई जा रही है कि नबुवत के लिए और कुरान की आयात के नजूल के लिए अल्लाह जिसको चाहता है चुन लेता है। यख्तसु का रूट है खास स्वाद स्वाद, और उर्दू में भी आप बोलती हैं कि मखसूस कर लिया या खसूसियत या उसका खासा। तो किसको नबी बनाना है और किस पर अपनी आयात को नाजिल करना है, ये अल्लाह की मर्जी है, जिसको चाहे वो चुन ले। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को चुन लिया गया, मैं ये शाहू अल्लाह जिसको चाहता है। वल्लाहु जुल फजल अजीम, और वो बड़ा फजल फरमाने वाला है। अल्लाह ताला अपना तारुफ करवा रहे हैं कि अल्लाह ताला का तारुफ इतना खूबसूरत है कि वो बड़ा फजल फरमाने वाला है। अब यहाँ पर जो है ये बात बताई जा रही है कि यहूद जो थे वो ये कहते थे कि तुरात मनसूख नहीं हो सकती, हम इंजील और कुरान पर ईमान नहीं लाते। फिर वो ये भी कहते थे कि ऐसा कैसे हो सकता है कि कुरान में अल्लाह ताला एक हुक्म देते हैं फिर मनसूख कर देते हैं फिर दूसरा हुक्म आता है, ये बात तो अल्लाह के शाने शान नहीं है। अब यहाँ पे अल्लाह ताला ने इसका जवाब दिया है, मा ननसख मिन आयतिन, हम जिस आयत को मनसूख कर देते हैं, ननसख इसका रूट है नून सीन खा, इसके मानी है मिटा देना, मसख करना। तो अगर हम किसी आयत को मनसूख कर देते हैं और नून सीहा या भुला देते हैं, नून सीहा का रूट है नून सीन या, जैसे उसको जो है भुला दिया जाए, उसको महव कर दिया जाए, तो हम जब किसी आयत को मनसूख करते हैं या भुला देते हैं, ना ती बि खैरी मिन्हा, तो इसकी जगह इससे बेहतर लाते हैं, औ मिसलिहा या फिर उसी तरह की, तो या तो उससे भी अच्छी ले आते हैं या कम अज कम वैसी ही। अब आप देखें कि इस सिलसिले में कि कुरान में बाज आयतें नाजिल हुई और फिर उनको जो है वो मनसूख कर दिया गया, तो अल्लाह रब्बुल इज्जत यहाँ पे ये बात बता रहे हैं कि ये मेरी मर्जी है, मैं जैसे चाहूं करूं, और अगर मैं किसी आयत को मनसूख कर देता हूं तो उसकी जगह फिर जो है या तो उससे अच्छा हुक्म नाजिल करता हूं या फिर ये कि कम अज कम वैसा ही। जैसे आप देखें कि कोई डॉक्टर होता है तो जब मरीज उसके पास जाता है, और आप में से कुछ लोग डॉक्टर भी हैं, तो डॉक्टर हैं तो आप क्या करते हैं कि मरीज के मौजूदा हालात को देखकर आप एक दवाई तजवीज करते हैं, फिर आप कहते हैं अच्छा 2 दिन तक ये खानी है, फिर 2 दिन के बाद ये, फिर जो है अच्छा फिर इतने दिन के बाद डोज को ऐसे और ऐसे कर देना। तो अब डॉक्टर सब कुछ जानते हुए पहले दिन एक दवा तजवीज करता है, फिर दूसरी, और फिर डोज भी मुख्तलिफ कर देता है। तो माहिर हकीम डॉक्टर जो है वो क्या करता है कि एक ही दिन पूरे इलाज का निजाम लिख कर देता है, लेकिन अंदाज उसका मुख्तलिफ होता है कि कितनी डोज खानी है, कितने दिन खानी है। तो इसी तरह जो है वो अल्लाह रब्बुल इज्जत जो के सब हकीमों से बढ़कर हकीम है, अलीम है, उसके फैसले बेहतरीन हैं। तो अल्लाह रब्बुल इज्जत ने जो है वो अपनी मर्जी से अल्लाह कुरान में मुख्तलिफ अहकाम नाजिल किए, या ये कि एक दौर में तौरात, फिर इंजील, फिर जबूर, और फिर ये वो उस दौर के लोगों के लिए थी, और फिर उनको जो है वो हटाकर फिर फाइनल जो है आखिरी एडिशन के तौर पर कुरान मजीद को नाजिल कर दिया। अलम तालम अन्नल्लाह अला कुल्ली शैइन कदीर, क्या तुम नहीं जानते कि अल्लाह हर चीज पर कादिर है। इसके मानी ये है कि अल्लाह की मर्जी है कि वो जो चाहे करे। तो हर दौर के लिए, उस जमाने के लिए एक किताब थी, और फिर उसको मनसूख करके अल्लाह रब्बुल इज्जत ने कुरान को नाजिल कर दिया। या कुरान मजीद में भी बाज आयतें ऐसी हैं कि जैसे पहले ये कहा कि जब तुम जो हो नशे की हालत में हो तो नमाज के करीब ना जाना, और फिर एक वक्त ऐसा आया कि जो नशा था, शराब था, उसको बिल्कुल हराम कर दिया गया। तो ये क्या है, ये अल्लाह की मर्जी है। कहा अलम तालम अन्नल्लाह लहू मुल्कु समावाति वल अर्द, क्या तुम्हें खबर नहीं है, क्या तुम नहीं जानते कि अल्लाह ही के लिए है बादशाहत आसमानों की भी और जमीन की भी। तो आसमानों और जमीनों की बादशाही जो है वो अल्लाह की है। यहाँ पे अल अर्द इसम जिन्स है, जमा के मानी में आया है कि असल बादशाही खुदा की है, और बादशाह की मर्जी होती है जब चाहे जो कानून चाहे वो नाजिल कर दे। वमा लकुम मिन दूनिल्लाहि मिन वलीयिन वला नसीर, और नहीं है तुम्हारे लिए अल्लाह के सिवा ना कोई वली और ना ही कोई मददगार। तो वली कौन होता है, जो दोस्त होता है, जो करीबी होता है, और नसीर कौन होता है, नून स्वाद रा, जो जुल्म और ज्यादती के वक्त मदद करे। अल्लाह रब्बुल इज्जत बता रहे हैं कि अल्लाह के सिवा तुम्हारा ना कोई दोस्त है और ना ही कोई मददगार है। तो फिर क्या करो, फिर एक अल्लाह की जो है वो इबादत करो, एक अल्लाह का जो है वो कहना मानो। फिर आप देखिए कि जो है वो फरमाया कि मुसलमानों को ये कहा जा रहा है कि तुम जो है वो ऐसे सवाल मत पूछो जैसे बनी इसराइल ने पूछे थे। अम तुरीदून अन तसअलू रसूलकुम, ए मुसलमानों क्या तुम अपने रसूल से ऐसे ही सवाल करना चाहते हो, कमा सुइला मूसा मिन कबल, जिस तरह मूसा अलैहिस्सलाम से इससे पहले जो थे वो सवाल पूछे गए थे। पीछे आप गाय के वाक्य कोई देख लें कि मूसा अलैहिस्सलाम से जो था वो कितना जो है वो गाय के बारे में जिबा करने की बजाय लोगों ने कितने सवाल जो है वो पूछे। तो कहा कि ए मुसलमानों क्या तुम अपने रसूल से उसी किस्म के सवाल और मुतालबात करना चाहते हो जैसे मूसा अलैहिस्सलाम से पहले किए जा चुके थे। तुम ऐसा ना हो कि जो है वो रसूल अल्लाह को सवाल करके तंग करो। तो जो ऐसा करेगा तो क्या है, वमन यतबद्दल कुफरा बिल ईमानी फकद दल्ला सवा असबील, फिर जिसने ईमान की रविश को कुफर से बदल लिया तो वो राह रास्ते से भटक गया। आप देखें कि पीछे कुफर जो है वो जादू को कहा गया कि अल्लाह की किताब को छोड़कर जादू या ऐसी फजूल जो तालीम है इसकी तरफ तवज्जो देना। अब यहाँ पे जो है वो कुफर किसे कहा जा रहा है, यहाँ पे कुफर जो है वो बहुत ज्यादा सवाल करना, मुंह शगाफियां करना, बाल की खाल उधेड़ना, किलो काल करना। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुसलमानों को बार बार डराते थे, मुतनब्बे करते थे कि किलो काल से और बाल की खाल निकालने से पिछली कौमें तबाह हो गई, तुम इससे परहेज करो। तो जिन सवालात को अल्लाह और उसके रसूल ने नहीं छेड़ा उनकी खोज में नहीं पड़ना चाहिए। जो चीजें अल्लाह ने वाजे कर दी हैं बस उस पर जो है ईमान लाना चाहिए और अमल करना चाहिए। और आप देखें कि बाज़ुकात औरतें जो है वो ही ज्यादा सवाल करती हैं, या आज का मुसलमान जो है वो ज्यादा सवाल करता है, तो इससे जो है वो मना किया गया है। तो जिसने ऐसा किया उसने कुफर की बजाय जो है वो कुफर को ले लिया और ईमान को जो है वो छोड़ दिया। फकत दल्ला सवा असबील, और उसने राह रास को खो दिया। दल्ला आप पहले भी पढ़ चुके हैं, दलालत आपने पढ़ा, और यहाँ पे दल्ला بہت لام لام گمراہ ہونا. تو یہ وہ لوگ ہیں کہ انہوں نے سوا اسبی جو راہ راست ہے صراط مستقیم جو ہے اس کو یہ چھوڑ بیٹھے. پھر فرمایا ودا کثیر من اہل الکتابی, اہل کتاب میں سے اکثر لوگ یہ چاہتے ہیں. ودا ودا جو ہے اس کے معنی ہوتے ہیں محبت کرنا, چاہنا. ودود بھی اسی سے ہے, محبت کرنے والا, یہ اللہ کا نام ہے. تو ودا محبت کرتے ہیں, دل سے چاہتے ہیں. کثیر من اہل الکتابی, اہل کتاب میں سے اکثر لوگ کیا چاہتے ہیں؟ لو یردونکم من بعد ایمانکم کفارا, کہ تمہیں ایمان لانے کے بعد کفر کی طرف لے جائیں. اب یہاں پہ جو ہے بہت اہم ہے یردونکم, کہ تمہیں جو ہے وہ دور کر دیں, تمہیں ہٹا دیں. کہاں سے ہٹائیں؟ ایمان سے ہٹا کر جو ہے وہ کفر کی طرف لے جائیں. وجہ کیا ہے کہ وہ کیوں چاہتے ہیں کہ آپ جو ہیں وہ ایمان کو چھوڑ دیں, ایمان سے محروم ہو جائیں. حسدن, حسد. حسد جو ہے اس کی بیماری ان کے اندر پائی جاتی ہے. من عند انفسہم, ان کے اپنے دلوں میں, ان کے اپنے نفسوں کے اندر حسد ہے. من بعد ما تبین لهم الحق, بعد اس کے کہ حق ان پر جو ہے وہ واضح ہو چکا ہے. تو یہودی جو تھے جو مسلمانوں سے حسد کیوں کرتے تھے؟ وہ اس بات سے حسد کرتے تھے کہ نبی جو ہے وہ بنی اسرائیل میں آنے کی بجائے بنی اسماعیل میں آ گیا, اور پھر ان کے پاس جو ہے وہ قرآن مجید آ گیا. تو وہ جو ہے وہ مسلمانوں سے حسد کرتے تھے. تو کہا کہ ان کے سینوں کے اندر حسد ہے, جبکہ حق ان پر واضح ہو گیا. ان کو پتا ہے کہ یہ اللہ کا رسول ہے, اور حسد کی وجہ سے جو ہے یہ ایمان لانے کی بجائے جو ہے یہ انکار کر رہے ہیں. فرمایا فاعفو واصفحوا, بس معاف کر دو. واصفحوا, اور درگزر سے کام لو. حتی یاتی اللہ بامرہ, یہاں تک کہ اللہ جو ہے اپنا فیصلہ جو ہے وہ نافذ کر دے. فاعفو واصفحوا بہت اہم ہے. اس کے معنی یہ ہیں کہ جیسے اب یہاں پہ مسلمانوں سے کہا جا رہا ہے کہ عملی زندگی میں اگر کوئی تمہارے ساتھ جو ہے وہ جیسے یہودی ہیں تو وہ حسد کرتے ہیں, تو تم جو ہے ان کو معاف کر دو, اور ایسے معاف کرو کہ تمہارے دل میں اس کا خیال بھی نہیں آنا چاہیے. تو اسی طرح مسلمانوں سے کہا جا رہا ہے کہ عملی زندگی میں جو ہے جو حسد کرنے والے ہیں نا, ان کے حسد کی پرواہ کرنے کی بجائے پھر ان کو معاف کر دیا کرو, ان کو جو ہے وہ معاف کر دیا کرو, اس لیے کہ وہ حسد کرنے والے ہیں. اب آپ دیکھیں کہ عملی زندگی میں آپ دیکھیں کہ بعض لوگ جو ہے وہ اس آپ سے حسد کرتے ہیں کہ آپ کے بیاں کی جاب بہت اچھی ہے, یا یہ کہ آپ کے بچے بہت لائق ہیں, یا ان کے بچے نے تو امتحان پاس نہیں کیا لیکن آپ کے بچے نے امتحان پاس کر لیا ہے, یا یہ کہ آپ خوبصورت ہیں, یا آپ کا قد لمبا ہے. تو عملی زندگی میں کبھی ایسا محسوس ہوتا ہے کہ دوسرا بندہ حسد کر رہا ہے, تو اس پر کیا کرنا چاہیے؟ معاف کرنا چاہیے. اور اسی طرح ایک اور اہم بات ہے کہ بعض لوگ جو ہیں خود حسد کرتے ہیں, تو آپ کو اپنے آپ سے پوچھنا چاہیے کہ یہ چیزیں تو اللہ دینے والا ہے نا, تو اس سلسلے میں مجھے کسی سے جو ہے نا وہ حسد نہیں کرنا چاہیے, کیونکہ حسد جو ہے یہ حرام ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایاکم والحسد فان الحسد یاکل الحسنات کما تاکل النار الحطب, کہ حسد نیکیوں کو اس طرح کھا جاتا ہے جیسے کہ آگ جو ہے وہ لکڑی کو کھا جاتی ہے. اور یہاں پہ فاعفو واصفحوا, یہ الفاظ جو ہیں یہ بہت اہم ہیں جنہیں سمجھنا ضروری ہے. فاعفو اس کا روٹ ہے عین فوا, اس کے معنی ہے کہ اگر کسی سے کوئی غلطی ہو جائے تو اس کے قصور کا بدلہ نہ لینا, اس کے قصور کو چھوڑ دینا, اسے معاف کر دینا. اور یہ جو دوسرا ہے نا واصفحوا, یہ اس سے اگلا درجہ ہے. اس کے معنی ہے کہ جب آپ کسی کے قصور کو معاف کر دیں تو اس کو اس کی غلطی کا احساس بھی نہ ہونے دیں, اپنے دل سے جو ہے وہ اپنے دل سے بھی وہ بات نکال دیں. جیسے آپ عملی زندگی میں ہوتا ہے کہ آپ نے معاف تو کر دیا, اب سے آپ نے کام لیا, لیکن واصفحوا نہیں کرتی, آپ کے دل کے اندر وہ چیز رہتی ہے. جب وہ دیکھتے ہیں تو آپ کہتی ہیں کہ اس کو دیکھتے ہی مجھے وہ بات یاد آ گئی. اس کا یہ مطلب ہے کہ آپ نے اس کو دل سے معاف نہیں کیا, کیونکہ اگر دل سے معاف کیا جائے گا تو پھر جو ہے وہ کیا ہے کہ خیال بھی نہیں آئے گا اس کا نا. جیسے آپ سے کچھ لکھا جاتا ہے اور غلط لکھا جاتا ہے تو آپ کیا کرتی ہیں, وائٹ اوک لے کر اس کو ریز کر دیتی ہیں, بالکل ختم کر دیتی ہیں. اور بہت ضرورت ہے کہ ہم جو ہے اس جو آیت ہے کہ حصہ ہے نا اس پر ہم عمل کریں, کیونکہ عورتیں جو ہیں وہ دل کی چھوٹی ہوتی ہیں اور دوسروں کی غلطیوں کو معاف کرنا جو ہے اس کے لیے دلوں کے اندر سمندر جتنی وسعت چاہیے اور پہاڑوں جتنی مضبوطی چاہیے. ایک مرتبہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس صحابہ بیٹھے تھے, حضرت انس رضی اللہ عنہ کہتے ہیں ہم نے دیکھا کہ آپ یکایک ہنس پڑے یہاں تک کہ آپ کے سامنے کے دانت نظر آنے لگے. حضرت عمر فاروق رضی اللہ عنہ نے آپ سے کہا اے اللہ کے رسول صلی اللہ علیہ وسلم, آپ پر میرے ماں باپ قربان, آپ کس بات پر ہنس رہے ہیں؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا میں نے دیکھا کہ میری امت کے دو آدمی رب العزت کے سامنے دوزانو بیٹھے ہیں, ان میں سے ایک نے کہا میرے رب میرے بھائی سے میرا حق دلوائیے. اللہ تعالیٰ نے فرمایا تم اپنے بھائی کے ساتھ کیا کرنا چاہتے ہو, اس کے پاس تو اب کوئی نیکی باقی بچی ہی نہیں. وہ شخص بولا اے میرے رب اگر اس کے پاس کوئی نیکی نہیں رہی تو میرے گناہوں کا بوجھ اٹھائے. یہ کہتے ہوئے رسول اللہ صلی اللہ علیہ وسلم رونے لگے اور آپ کی آنکھوں سے آنسو ٹپکنے لگے اور فرمایا وہ دن بڑا ہی سخت ہوگا, لوگ اس کے بھی محتاج ہوں گے کہ کسی طرح ان کے گناہ بھی ہٹا لیے جائیں. پھر فرمایا اللہ تعالیٰ نے مانگنے والے سے کہا ذرا اپنی نگاہ اوپر اٹھاؤ اور دیکھو. اس نے اوپر دیکھا تو بولا سونے کے شہر اور سونے کے محل ہیں, موتیوں سے سجے ہیں, مرصع ہیں, یہ کس نبی کے لیے ہیں, کس صدیق کے لیے, کس شہید کے لیے؟ اللہ تعالیٰ نے فرمایا جو اس کی قیمت ادا کرے. وہ بولا میرے رب اس کی قیمت بھلا کون ادا کر سکتا ہے؟ اللہ تعالیٰ نے فرمایا تو دے سکتا ہے. اس نے پوچھا کیسے؟ فرمایا اپنے بھائی کو معاف کر کے. وہ بولا میرے رب میں نے اس کو معاف کر دیا. اللہ تعالیٰ نے فرمایا اپنے بھائی کا ہاتھ پکڑ لے اور اسے جنت میں لے جا. پھر اس موقع پر آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ سے ڈرو, اپنے درمیان صلح صفائی رکھو کہ اللہ تعالیٰ مسلمانوں کے درمیان صلح صفائی کراتا ہے. میری پیاری بہنوں, قیامت کے دن نیک انسانوں کے حقوق کی ادائیگی اعمال کی کرنسی سے ہو سکتی ہے. غلطیاں انسانوں سے ہوتی ہیں نا, اور اگر عفو درگزر نہیں کریں گے تو کسی کی نجات نہیں ہے. تو زمین و آسمان کی طرح وسیع جنت انہی لوگوں کو ملے گی جن کے دل بھی اتنے ہی وسیع ہوں گے. اور کن کے دل وسیع ہوتے ہیں, کن کے دل بڑے ہوتے ہیں؟ جو دوسروں کے گناہوں کو, دوسروں کی غلطیوں کو معاف کر دیتے ہیں. اور اگر ہم یہ چاہتے ہیں کہ اللہ ہمارے گناہ معاف کر دے تو ہمیں, اگر آپ بیوی ہیں تو آپ اپنے شوہر کی جو بھی کوئی غلطی ہے تو اس کو معاف کر دیں. اگر آپ شوہر ہیں تو بحیثیت مسلمان کیا ذمہ داری بنتی ہے کہ اپنی بیوی اپنی زوج کی غلطی کو معاف کریں. اگر آپ والدین ہیں تو اپنے بچوں کی غلطیوں کو معاف کریں. بعض لوگ کہتے ہیں کہ بچوں کا منہ نہیں دیکھنا آنکھ کر دیا ہے اور برا بھلا, یا پھر بچے ہیں تو ماں باپ کے پاس نہیں آتے کہ ہمارے ساتھ ہمارے والدین نے زیادتی کی ہے, یا پھر ساس ہے تو بہو سے لڑائی رہتی ہے, بہو ہے تو ساس سے, دیرانی ہے تو جٹھانی سے, جٹھانی ہے تو دیرانی سے, پھر دو پڑوسن ہیں اور تو اب دور کیا جانا, یہ رشتے تو بڑی بات ہے. دو بہنیں ہیں سگی تو لڑائی ہے, دو بھائی ہیں سگے تو لڑائی ہے. اور اسی طرح جیسے جو گھروں میں غلام ہوتے ہیں, نوکر ہوتے ہیں, تو ان کے ساتھ بھی حسن سلوک کرنا چاہیے. رسول اللہ صلی اللہ علیہ وسلم کے ایک صحابی آپ کے پاس آئے, آپ کے سامنے بیٹھ گئے, کہنے لگے یا رسول اللہ صلی اللہ علیہ وسلم میرے چند غلام ہیں جو مجھ سے جھوٹ بولتے ہیں, میرے ساتھ خیانت کرتے ہیں, میری نافرمانی کرتے ہیں, میں بھی انہیں مار لیتا ہوں اور برا بھلا کہہ لیتا ہوں, ان کے اور میرے درمیان اس معاملے کا کیا بنے گا؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کتنی سزا دو جتنی وہ تمہارے ساتھ خیانت کریں, تمہاری نافرمانی کریں اور تم سے جھوٹ بولیں. اگر تمہاری سزا ان کی خطاؤں سے کم ہوئی تو ان کے ذمہ تمہارا حق باقی رہے گا, لیکن اگر تمہاری سزا ان کی زیادتیوں سے بڑھ گئی تو تم نے ان کے ساتھ جو زیادتی کی ہوگی اس زیادتی کا بدلہ لیا جائے گا. وہ صاحب یہ سنتے ہی رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے ہی رونے اور چیخنے لگے. اب آپ سوچیں, آپ کو رونا آ رہا ہے کہ میں نے اب تک کس کس سے زیادتیاں کی اور اس کا قصور زیادہ تھا یا میری زیادتی زیادہ تھی؟ کیا جو ہے وہ دل رو رہا ہے, آنکھیں رو رہی ہیں, افسوس ہو رہا ہے؟ اب یہ دیر اب سوچیں کہ اللہ کے نبی کے صحابہ کیسے تھے اور ہمارے دل کتنے سخت ہیں نا. ہم کہتے ہیں ہم جو بھی غلطیاں کرتے ہیں ساتھ ہی کہتے ہیں نہیں نہیں اصل بات یہ ہے دراصل. لیکن اب وہ صحابی جو تھے رسول اللہ کے سامنے رونے اور چیخنے لگے. آپ نے فرمایا ان کو کیا ہو گیا, یہ اللہ کی کتاب نہیں پڑھتے؟ قیامت کے دن ہم ٹھیک ٹھیک تولنے والا ترازو رکھ دیں گے, پھر کسی شخص پر ذرہ برابر ظلم نہ ہوگا. जिसका राई के दाने के बराबर भी किया धरा होगा वो हम सामने ले आएंगे और हिसाब लगाने के लिए हम काफी हैं। इन सहाबी ने अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिर तो मैं इससे बेहतर कोई सूरत नहीं देखता कि अपने गुलामों से जुदा हो जाऊं। आप गवाह रहिए, ये सब आजाद हैं। आप देख लीजिए इंसानों के हकूक का मामला कितना नाजुक है कि कयामत के दिन हर हक और हर जुल्म का हिसाब और बदला होगा। फिर आप सोच लें कि क्या बना होगा। दो बहन भाइयों की लड़ाई हो जाती है, एक ज्याती करता है, इसी तरह मियां बीवी में लड़ाई होती है, लाजमन उनमें से एक जो है वो ज्याती करता है। तो याद रखें कयामत के दिन जिसने जर्रा बराबर नेकी की होगी वो भी देखेगा और जर्रा बराबर जिसने जुल्म किया होगा वो भी देखेगा। सोचें, जायजा लें कि क्या मैं जो हूं मैंने दूसरों की गलतियों को माफ कर दिया। और अगर आप ये चाहती हैं कि अल्लाह आपकी गलतियों को माफ कर दे तो दूसरों को माफ कर दें। अगर किसी ने आपके साथ कोई भी ज्यादती की है तो उनको माफ कर दें। अगर आपसे कोई रूठा हुआ है तो आप उसे मनाएं और जिंदगी का उसूल ले लें कि मैंने किसी से रूठना ही नहीं है, क्योंकि रूठेंगे तो मनाएंगे ना। तो बोलें कोई नहीं आपके पास आता, आप उसके पास से ले जाएं। और इसलिए कि हमें जन्नत चाहिए और बहुत बड़ी जन्नत चाहिए। तो क्या अब मुसलमानों को कहा जा रहा है कि यहूदी तुम्हारे साथ जो भी ज्यादती करते हैं तो क्या करो, फाफू वस्फहू, बस इनको माफ कर दो और इनसे दरगुजर करो। तो हमें क्या करना है, अपने अपनों को भी, रिश्तेदारों को भी, मुस्लिम को भी, गैर मुस्लिम को भी, सबको माफ करना है। हत्ता याती अल्लाह बे अम्रही, यहां तक कि अल्लाह खुद ही अपना फैसला नाफिज कर दे जब कयामत आए और हर एक किए की उसको जजा और सजा मिले। इन अल्लाह अला कुल्लि शैइन कदीर, बेशक अल्लाह हर चीज पर कुदरत रखता है। वकीमुस सलाता वआतुस ज़का, नमाज कायम करो और जकात दो। मामलात भी अच्छे हों, इखलाक भी अच्छा हो और इबादात भी, नमाज कायम करो और जकात दो। तो क्या आप पांच वक्त की नमाज बाकायदगी से पढ़ती हैं? क्या आप नमाज की हिफाजत करती हैं? क्या आप जकात के मामले में हसास हैं कि खुशी से दें और पूरा जो जितनी बनती है उतनी दें, या कि इधर उधर हो जाए और वक्त गुजर जाए और याद भी ना रहे? याद रखें जो लोग जकात नहीं देते कयामत के दिन सोना जो है आग बनकर जो है उनको उनके ऊपर लगाया जाएगा। वमा तुकद्दिमु लिअन्फुसिकुम मिन खैरिन तजिदूहु इंदल्लाह, और जो कुछ भी तुम आगे भेजोगे, कदम काफ दाल मीम, कदम आप जब उठाते हैं आगे बढ़ते हैं ना, तो जो कुछ तुम आगे भेजोगे अपने नफ्सों के लिए, मिन खैरिन नेकी में से, तजिदूहु वो जीम दाल वजादा पाना, मौजूद भी इसी से है, मौजूद पाओगे पाओगे इसको, इंदल्लाह ही अल्लाह के नजदीक, इन अल्लाह बिमा तअमलूना बसीर, जो कुछ तुम करते हो अल्लाह देखता है। जब किसी को माफ करने की बात हो, कोई कदर ना करे तो अल्लाह तो कदर करने वाला है ना। जब नमाज पढ़े, जकात अदा करें और जो अच्छा काम करें, कोई इसकी कदर ना करे, अल्लाह तो कदरदान है ना, अल्लाह देखता है। वकालू, और अहले किताब कहते थे कि लन यदखुलल जन्नत, का हरगिज दाखिल नहीं होंगे जन्नत में, इल्ला मन काना हुदन औ नसारा, वही दाखिल होगा जो कि यहूदी होगा या फिर नसारा ईसाई। तिलका अमानीहुम, ये इनकी जो है वो ख्वाहिशात हैं, ये इनकी तमन्नाएं हैं। तो अब जो है जो असल बात है वो क्या है कि जैसे आज मुसलमान कहते हैं, कोई कहता है ये हनफी है, कोई शाफी अपने आप को जाहिर करता है, कोई कहता है जी हम तो अहल हदीस हैं, कोई कहता है जी हम सिद्दीकी हैं, हम तो सैयद हैं, हमारा हम तो अलवी हैं। तो असल बात ये है कि अल्लाह के यहाँ जो असल चीज जन्नत में जाने का सबब बनेगी वो क्या है, ईमान और अमले सवाले। दिल का अमानी हूं, ये इनकी तमन्नाएं हैं, ये इनकी ख्वाहिशात हैं। कुल हातु बुरहानकुम इन कुंतुम सादिकीन, इनसे कहो कि लाओ कोई दलील। बुरहान जो है इसके मानी क्या है कि जो है वो इसकी कोई दलील लाओ। बुरहान जो है वो ऐसी दलील को कहते हैं कि जिसके बाद जो है बात बिल्कुल क्लियर हो जाए। इसका रूट बारा हा भी है और बारा हा नून भी, सफेद और चमकदार होना, ऐसी दलील जो वाजे हो और उसकी ताईद अल्लाह के कलाम से भी होती हो। तो अल्लाह ताला कहते हैं बताओ कि कुरान में या मैंने किसी किताब में ये कहा है कि यहूदी जन्नत में जाएंगे या ईसाई? तो ये तो बाद के दौर में लोगों ने अपना नाम रख लिया, मैंने तो ये कहा था मुसलमान होना है। इन कुन तुम सादिकीन, अगर हो तुम सच्चे। अब आगे बताया जा रहा है कि जन्नत में जाने का तरीका क्या है। بلا ہا کیوں نہیں من اسلمہ, جو ہے وہ اسلام لے آئے. اسلمہ کے معنی ہے جو فرما بردار ہو. وجہہ اپنے چہرے کو للہ اللہ کے لیے, کہ جو اپنی ہستی کو اللہ کی اطاعت میں دے دے. اب آپ دیکھیں کہ اگر کسی کے چہرے کو جو ہے جدھر کو موڑ دیا جائے نا, پورا جسم ادھر کو مڑ جاتا ہے. اگر کسی کے ماتھے کے بالوں سے اس کو پکڑ لیا جائے نا, تو پورا اس کا وجود اس کے آپ کے کنٹرول میں آ جاتا ہے. تو کہا کہ اصل بات یہ ہے کہ جو سونپ دے, اسلمہ مکمل اطاعت فرما برداری اختیار کرے, وجہ وہ اپنے چہرے کو دے دے للہ اللہ کے لیے, وہ محسن اور ہو وہ نیک عمل کرنے والا, احسان کے درجے کی نیکی کرنے والا, فلاح اجرہ عند ربہ, تو اس کا اجر اس کے رب کے پاس ہے, ولا خوف علیہم ولا هم يحزنون, اور نہ ایسے لوگوں کے لیے کوئی خوف ہے اور نہ ہی کوئی رنج کا موقع. اور خوف جو ہوتا ہے یہ مستقبل کا ہوتا ہے, اور یحزنون حازنون اس کا تعلق جو ہے وہ ماضی سے ہوتا ہے, ماضی کی کیوی باتوں پر انسان کو جو ہے ایک غم ہوتا ہے. اب یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ ایک تو یہ کہ اپنے آپ کو اللہ کی بندگی میں دے دیں, اور احسان کے درجے کی کیا نیکی ہے کہ جو عمل کیا جائے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنت کے مطابق کیا جائے. تو ایسے ہی لوگ ہیں کہ جن کے لیے نہ کوئی خوف ہے اور نہ ہی کوئی غم ہے. وقالت الیہود, اور کہتے ہیں یہودی, لیست النصارى علی شیء, کہ عیسائیوں کے پاس کچھ نہیں. آپس میں یہ لڑتے رہتے ہیں. وقالت النصارى, اور عیسائی کہتے ہیں, لیست الیہود علی شیء, کہ یہودیوں کے پاس کچھ نہیں. جیسے کہ آج مسلمانوں میں بہت سے فرقے پڑے ہوئے ہیں, اور حنفی جو ہیں وہ شافعی کو, شافعی مالکی کو, مالکی حنبلی کو, یا یہ کہ آپس میں ہی مسلمان ایک دوسرے کو برا بھلا کہتے رہتے ہیں. اللہ تعالیٰ کہتے ہیں کیسی عجیب بات ہے کہ دونوں اہل کتاب ہیں, وہم یتلون الکتاب, اور یہ دونوں کتاب کی تلاوت کرتے ہیں. اب ایک تیسرا گروہ بھی ہے, فذلک قال الذین, اور ایسے ہی کہا ان لوگوں نے, لا یعلمون, جو نہیں علم رکھتے, جن کے پاس کتاب کا علم نہیں ہے, مثل قولم, ان کے قول کی مانند. اب یہاں پر مشرکین کے بارے میں کہا جا رہا ہے کہ مشرکین بھی یہ کہتے ہیں کہ باقی لوگ ٹھیک نہیں ہیں, ہم ہی ٹھیک ہیں. فاللہ یحکم بینہم یوم القیامۃ فیما کانوا یختلفون فیما کانوا فیہ یختلفون, بالکل اسی طرح جو ہے اللہ تعالیٰ کہتے ہیں کہ یہودی عیسائی اور مشرکین جو آپس میں لڑتے ہیں, اس کا فیصلہ اللہ قیامت کے دن کرے گا کہ اصل حقیقت کیا ہے. اور یہاں پہ اصل میں یہ بتایا جا رہا ہے کہ یہ گروہ بندیاں جو ہے نا, وہ اللہ کے ہاں کامیابی کا معیار نہیں ہے, بلکہ اللہ کے ہاں کامیابی کا معیار ایمان اور عمل صالح ہے. تو یحکم ہا قاف میم, حکم, فیصلہ کرنا. تو اللہ قیامت کے دن جو ہے اس بات کا فیصلہ کرے گا کہ کون سچا ہے اور کون جھوٹا. اور یہ گروہ بندیاں جو ہے نا, یہ جنت میں نہیں لے جا سکتی. یوں تو سید بھی ہو, مرزا بھی ہو, افغان بھی ہو, تم سبھی کچھ ہو, بتاؤ کہ مسلمان بھی ہو. اب اس کے بعد بتایا جا رہا ہے کہ لوگ کہتے ہیں کہ ہم اللہ والے ہیں, لیکن کیا کرتے ہیں کہ اللہ کے گھر آنے سے لوگوں کو روکتے ہیں. جیسے اہل مکہ اپنے آپ کو جو تھے کہتے تھے کہ ہم اللہ والے ہیں, لیکن انہوں نے جیسے عمرہ کرنے سے مسلمانوں کو روکا, یا پھر یہ کہ مسلمانوں کو خانہ کعبہ میں نماز نہیں پڑھنے دیتے تھے. تو یہاں پہ اس چیز کی طرف اشارہ کیا جا رہا ہے. من ازلموں, ازلموں کے معنی ہے زیادہ ظلم کرنے والا. اس سے بڑھ کر ظلم کرنے والا کون ہوگا؟ مِمَّمْ منع مساجد اللہ, جو منع کرتا ہے اللہ کی مسجدوں سے. اللہ تعالیٰ کہتے ہیں کہ ایسا شخص سب سے بڑھ کر ظلم کرنے والا ہے جو اللہ کی مسجدوں سے روکتا ہے. کس چیز سے اللہ کی مسجدوں میں روکتا ہے؟ اَن يُذْكَرَ فِي حَسْمُهُ, کہ اس میں اللہ کا نام لیا جائے. وَسَعَى فِي خَرَابِهَا, اور اس کی جو ویرانی ہے نا اس کے پیچھے پڑ جاتا ہے. تو اب آپ دیکھ لیں کہ آج کے دور میں اب مساجد پر بمباری ہوتی ہے, گولیاں چلتی ہیں, لوگ مسجدوں میں جاتے ہوئے ڈرتے ہیں, یا پھر یہ کہ مساجد کی شان و شوکت تو بہت ہے لیکن مساجد میں جو ہے نمازی نہیں ہے. مسجدوں کی اصل آبادی جو ہے نا اس کے نمازی ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, قرب قیامت میں مسلمانوں کی مسجدیں بظاہر آباد اور خوبصورت ہوں گی, مگر حقیقت ویران ہوں گی, اس لیے کہ ان میں حاضر ہونے والے نمازی کم ہو جائیں گے. اور حضرت علی رضی اللہ عنہ فرماتے ہیں کہ شرافت اور انسانیت کے 6 کاموں میں سے 1 کام کیا ہے؟ کہ مسجدوں کو آباد کیا جائے. تو مسجدیں خوبصورت ہیں, کارپیٹ بہت اچھے ہیں, اے سی بہت اچھے ہیں, بڑے اس میں روشنیاں سب کچھ ہیں, لیکن اصل چیز جس کو دیکھنا چاہیے کہ وہاں پہ جو ہے وہ ان کو آباد کیا جائے, کہ قرآن ہو, ذکر ہو, اعتکاف کرنے والے, رکوع اور سجدے کرنے والے, قرآن پڑھنے پڑھانے والے, وہاں پہ دنیا دار لوگوں کو جو ہے وہ چیئرمین بنانا جن کو دین کی سمجھ نہیں ہے, اور پھر وہاں پہ لڑائی جھگڑے, یہ صحیح نہیں ہے کہ مسجدیں بند ہی ہو جائیں. تو کہا کہ مکہ والے بڑے ظالم ہیں کہ مسلمانوں کو وہاں پہ جانے سے روکتے ہیں, اور آج کے دور میں ہر وہ شخص ظالم ہے کہ جس کے کردار یا رویے کی وجہ سے لوگ مسجد میں جانا چھوڑ دیں. فرمایا ایسے لوگ کیسے ہیں؟ اولئک ما کان لہم ان یدخلوہا الا خائفین, ایسے لوگ جو ہیں نہیں ہیں ان کے لیے مگر یہ کہ یہ داخل ہوں, الا خائفین مگر ڈرتے ہوئے. خائفین جو ہے یہ خا و فا سے ہے خوف, اور خائف واحد ہے, اور خائفین کہ جو ظلم کرنے والے ہیں ان کو عبادت گاہوں میں داخل ہی نہیں ہونا چاہیے, اگر جائیں بھی تو ڈرتے ہوئے جائیں. لہم فی الدنیا خزی, ان کے لیے دنیا میں رسوائی ہے, وَلَهُمْ فِي الْآخِرَةِ عَذَابٌ عَظِيمٌ, اور ان کے لیے آخرت میں بھی بڑا عذاب ہے. وَلِلَّهِ الْمَشْرِقُ وَالْمَغْرِبُ, اور اللہ ہی کے لیے ہے مشرق بھی اور مغرب بھی. فَأَيْنَمَا تُوَلُّوا فَثَمَّ وَجْهُ اللَّهِ, تو جس طرف تم رخ کرو گے ادھر ہی اللہ کو جو ہے وہ پاؤ گے. تو حضرت عبداللہ بن عمر رضی اللہ عنہ کہتے ہیں کہ آپ مکہ سے مدینہ آ رہے تھے رسول اللہ صلی اللہ علیہ وسلم, اور اپنی سواری پر سوار تھے اور نفل نماز ادا کر رہے تھے, جس جانب سواری کا رخ ہوتا ادھر ہی ان کا رخ ہوتا. پھر انہوں نے یہ آیت تلاوت کی اور کہا کہ یہ آیت اسی بارے میں نازل ہوئے ہے کہ مطلب جیسے سفر کی حالت میں اگر قبلے کا تعین نہیں ہوتا تو آپ نماز پڑھ رہے ہیں تو بھی ٹھیک ہے. اور دوسرا جو ہے آپ کو یہ بھی پتا ہے کہ پہلے جو ہے وہ بیت المقدس کی طرف رخ کر کے نماز پڑھی جاتی تھی اور پھر خانہ کعبہ کی طرف, تو لوگوں کے ذہن میں کچھ سوال بھی تھا. تو یہاں پہ یہ بات بتائی جا رہی ہے کہ اللہ نہ شرقی ہے نہ غربی, وہ تمام سمتوں اور مقامات کا مالک ہے, اور اللہ کی عبادت کے لیے جو ہے جب تم عبادت کرو گے تو جس طرف بھی رخ کر کے نماز پڑھو گے تو تمہیں وہاں جو ہے وہ اللہ ملے گا. تو یہاں پہ مسلمانوں کو وسعت بتائی جا رہی ہے, کیونکہ اللہ کو پتا ہے کہ بندہ کس نیت سے اللہ کو یاد کر رہا ہے. ان اللہ واسع علیم, بے شک اللہ بڑی وسعت والا اور سب کچھ جاننے والا ہے. پھر جو تھے یہ یہود و نصارہ اور مکہ والے شرک کرتے تھے. عیسائیوں نے حضرت عیسیٰ علیہ السلام کو اللہ کا بیٹا کہا, یہودیوں نے جو ہے حضرت عزیر علیہ السلام کو, اور اہل مکہ جو تھے انہوں نے بہت سی دیویاں بنا رکھی تھی. کہا وَقَالُوا اتَّخَذَ اللَّهُ وَلَدًا, ان کا یہ قول ہے کہ اللہ نے کسی کو بیٹا بنایا. ولد جو ہے یہ اسم جنس ہے اور اولاد کے لیے استعمال کیا جاتا ہے, کہ یہ لوگ یہ کہتے ہیں کہ اللہ اولاد والا ہے. سُبْحَانَهُ, اللہ پاک ہے اس سے, بَلَّهُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ, بلکہ اللہ ہی کے لیے ہے جو آسمانوں میں ہے اور زمین میں. قُلُّ لَهُ قَانِتُونَ, سب اسی کے مطیع اور فرما بردار ہیں. قانتون جو ہے اس کا روٹ ہے قاف نون تا, اور اس کے معنی ہوتے ہیں فرما برداری اور عاجزی اور انکساری, قیام سکوت جو ہے وہ ماننا بھی, اطاعت کو ماننا بھی دل سے, اور اس کے ساتھ عملاً بھی اطاعت کرنا, اس کو قنوت کہتے ہیں. دعائے قنوت کو آپ یاد کر لیں, دعائے قنوت سے پتا چلتا ہے کہ اصل میں بندگی کیا ہے. بدیع السماوات والارض, آسمان اور زمین کو بنانے والا. بدی جو ہے اس کا روٹ ہے باد العین, اور اس کے معنی ہے کہ بغیر نمونے کے جو ہے وہ کسی چیز کو جو ہے وہ بنانا. تو اللہ جو ہے آسمانوں اور زمین کا موجود ہے. وَإِذَا قَضَى أَمْرًا, جب وہ کسی بات کا فیصلہ دیتا ہے, فَإِنَّمَا يَقُولُ لَهُ كُن فَيَكُونَ, تو وہ کہتا ہے کہ ہو جا, اور بس وہ ہو جاتی ہے. تو اصل میں اس کی عبادت کرنی چاہیے, نہ کہ انہوں نے اللہ کے جو بندے ہیں ان کو جو ہے وہ خدائی میں شامل کر لیا. وقال الذين, اور وہ لوگ کہتے ہیں, لا يعلمون, جو علم نہیں رکھتے, جو نادان ہیں, وہ کہتے ہیں, لو لا يكلمنا الله, کہ اللہ ہم سے خود کیوں بات نہیں کرتا. او تأتينا آیا, یا پھر ہمارے پاس جو ہے وہ کوئی نشانی کیوں نہیں آ جاتی. تو جیسے وہ لوگ یہ مطالبہ کرتے تھے کہ اللہ ہمارے سامنے آ کر کہے یہ کتاب میری کتاب ہے اور قرآن میری کتاب ہے, اور یا پھر یہ کہ یہ اللہ کے رسول ہیں, کوئی معجزہ ہمارے سامنے آنا چاہیے جس سے پتا چلے کہ واقعی یہ اللہ کے رسول ہیں. كذلك قال الذين من قبلهم مثل قولهم, ایسی ہی باتیں ان سے پہلے لوگ بھی کیا کرتے تھے. تو پچھلی قومیں جو تھی وہ بھی ایسے ہی موزوں کا مطالبہ کرتی تھی. تشابہت قلوبہم, ان سب کے دل جو ہیں متشابہ ہو گئے, یعنی ان کی ذہنیت ایک جیسی ہے. زمانہ مختلف ہے, لوگ مختلف ہیں, لیکن ان کے اعتراضات اور شبہات اور جو ان کی گمراہی کا مزاج ہے وہ ایک جیسا ہے. قلوب قلب کی جمع ہے. قد بینا الآیات لقوم یوقنون, اور ہم نے جو ہے واضح کر دی ہیں آیات ایمان رکھنے والے لوگوں کے لیے, یقین رکھنے والے لوگوں کے لیے. تو جو ایمان لانے والے ہیں وہ ایسی باتیں نہیں کرتے کہ معجزہ کیوں نہیں آتا, نشانی کیوں نہیں آتی, وہ ایمان لے آتے ہیں. انا ارسلناک بالحق, اے محمد صلی اللہ علیہ وسلم, اس سے بڑی نشانی کیا ہے کہ ہم نے آپ کو حق دے کر بھیجا. بشیرا و نذیرا, خوشخبری دینے والا اور ڈرانے والا. بشیر باشین را, نذیر نون زال را. ایک ڈرانا ڈاکو کا ہوتا ہے اور ایک ہوتا ہے جیسے کسی استاد کا یا ماں باپ کا محبت سے ڈرانا. تو رسول جو ہے نذیر, جنہوں نے لوگوں کو محبت سے ڈرایا, پیار سے ڈرایا اور جنت کی خوشخبری دی. وَلَا تُسْأَلُوا عَنْ أَصْحَابِ الْجَحِيمِ, اور تم لوگوں سے جہنم والے جو لوگ ہیں, جو جہنم میں جانے والے ہیں, ان کے بارے میں نہیں پوچھا جائے گا. تو رسولوں کا کام کیا ہے کہ گناہوں سے ڈرانا, جہنم سے ڈرانا اور جنت کی خوشخبری دینا. اگر کوئی پھر بھی نہ مانے تو اللہ تعالیٰ کہتے ہیں کہ پھر تم ان لوگوں کے ذمہ دار اور جواب دہ نہیں ہو جو جہنم میں جانے والے ہیں. جہیم جیم حامیم, اس کے معنی ہوتے ہیں آگ بھڑکنے کی شدت, اور شیر کی آنکھوں کو بھی کہا جاتا ہے, کیونکہ شیر جب دیکھتا ہے نا تو آنکھیں پھاڑ کر دیکھتا ہے, اس کی آنکھوں میں آگ کی سی روشنی ہوتی ہے. تو جیسے شیر کا گھورنا یا اس کی آنکھوں میں جو آگ, تو جہنم کی بھڑکتی ہوئی آگ کی وجہ سے اس کو جہیم کہا جاتا ہے. تو جہنم میں جو جانے والے ہیں ان کے بارے میں آپ سے نہیں پوچھا جائے گا. ولن ترضى عنك اليهود, اور آپ ہرگز یہودیوں کو راضی نہیں کر سکتے. ولن نصارى, اور نہ ہی عیسائیوں کو. حتى تتبع ملتهم, جب تک آپ ان کے طریقے پر نہ چلنے لگے. اب یہاں پہ مسلمانوں کو یہ بات کہی جا رہی ہے کہ لوگوں کو راضی کرنا تمہاری زندگی کا مقصد نہیں ہونا چاہیے. رسول اللہ سے کہا جا رہا ہے کہ یہود و نصارہ کو آپ نے خوش نہیں کرنا, اصل خوش اللہ کو کرنا ہے. اور لوگ کب خوش ہوتے ہیں کہ دین کو چھوڑ کر بس ان کو راضی کیا جائے. اور ملت جو ہے اس کے معنی ہے کہ ایک دین پر قائم رہنے والے, اللہ کی فرما برداری کے مطابق زندگی گزارنے والے. تو آپ نے اپنی ملت کو نہیں چھوڑنا. کوئی کہہ دیجئے ان ھدی اللہ ھو الھدا, کہ راستہ بس وہی ہے جو اللہ نے بتایا ہے. ولا ان اتبعت اہواہم, اور اگر آپ نے ان کی خواہشات کی پیروی کی. ہاں وہ یا کے معنی ہوتے ہیں بلندی سے نیچے گرنا, اور خواہشات کو جو ہے اہوا کہا جاتا ہے, کہ من مانی کرنا, مرضی کرنا. تو اگر آپ نے یہود و نصارہ کی خواہشات کی پیروی کی, بعد الذی جاءک من العلم, بعد اس کے کہ آپ کے پاس جو ہے وہ علم آ چکا ہے, اور علم, العلم سے مراد قرآن مجید ہے, وہی. ما لک من اللہ من ولی ولا نصیر, تو آپ کے پاس جو ہے کوئی اور نہیں ہے مددگار اللہ کے علاوہ, اور نہ ہی جو ہے کوئی دوست ہے. تو قرآن کے نازل ہونے کے بعد دوسروں کی خواہشات کی, رسم و رواج کی, لوگوں کی پرواہ نہیں کرنی, ان کا کہنا نہیں مارنا, ورنہ پھر اللہ سے کوئی بچانے والا نہیں ہے, نہ کوئی دوست اور نہ ہی کوئی مددگار. تو اصل پھر کون لوگ ہیں جو کہ اللہ کی پکڑ سے بچنے والے ہیں؟ الذین آتیناہم الکتاب, وہ لوگ جن کو ہم نے کتاب دی ہے. یتلونہ حق تلاوت ہی, وہ کتاب کی ایسے تلاوت کرتے ہیں جیسے کہ تلاوت کرنے کا حق ہے. اور جو ہے یہ جو کتاب کی تلاوت کا حق ہے, اس میں کیا کیا چیزیں آتی ہیں کہ قرآن کو سمجھنا, قرآن پر غور و فکر کرنا, اس کے حلال اور حرام کو اپنی زندگی میں نافذ کرنا, لوگوں کو بتانا, چھپانا نہیں, اور متشابہات سے بچنا, اور جو ہے وہ اس پر جو ہے اس کو اپنی زندگی میں پھیلانا. تو وہ قرآن کی تلاوت کا حق ادا کرتے ہیں. تو اصل چیز کیا ہے؟ پڑھنا بھی اور اس پر عمل کرنا. اولئک یؤمنون بہ, یہی وہ لوگ ہیں جو سچے دل سے ایمان لاتے ہیں. اور یہاں پر مفسرین کہتے ہیں کہ ذکر کیا جا رہا ہے اہل کتاب کا, اہل کتاب میں سے جو نیک لوگ ہیں. تو وہ کیا کرتے ہیں کہ وہ اللہ کی کتاب میں سے جو حق ہے اس کو مانتے ہیں اور اس پر ایمان لاتے ہیں. وَمَن يَكْفُرْ بِهِ فَأُولَٰئِكَ هُمُ الْخَاسِرُونَ, اور جو اس کے ساتھ کفر کا رویہ اختیار کرے وہی اصل میں نقصان اٹھانے والے ہیں. یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم, اے بنی اسرائیل یاد کرو میری وہ نعمت جس سے میں نے تمہیں نوازا تھا. और यहाँ पर नेमत से मुराद क्या है कि उनको जो है बनी इसराइल को दुनिया की कौमों का इमाम बनाया था। वह अन्नी फजल तो कुम अल आलमीन, और दुनिया वालों की कौमों पर तुम्हें फजीलत दी थी। वत्तकू, और डरो यौमन उस दिन से, कयामत के दिन से डराया जा रहा है। ला तजजी नफ्सुन अन नफ्सिन शैया, जिस दिन कोई नफ्स किसी नफ्स के जरा काम नहीं आएगा। वला युकबलु मिनहा अदलुन, और जिस दिन कोई फिदिया कबूल नहीं किया जाएगा। अदलुन यहाँ पे जो है वो फिदिये के मानी में, बदले के मानी में। नंबर तीन, वला तनफाउ शफातुन, और किसी की सिफारिश कोई नफा नहीं देगी। वला हुम युनसरून, और ना ही मुजरिमों को कहीं से कोई मदद मिल सकेगी। ये चार चीजें हैं जो दुनिया में इंसान को मुश्किल वक्त में बचाती हैं, कि कोई इंसान किसी के काम आ जाए, या कुछ पैसे देकर बदला देकर जो है वो इंसान बच जाए, या कोई सिफारिश कर दे, और यहाँ या फिर ये कि कोई जत्था हो जो कि मदद करे। तो कयामत का दिन लोगों इतना सख्त होगा कि कोई मदद जो है वो काम नहीं आएगी। तो अल्लाह ताला हम सबको डरने वाला बनाए, हमें अफो दरगुजर करने वाला, तौहीद परस्त बनने वाला, कुरान मजीद को पढ़कर उसको समझने वाला, उस पर अमल करने वाला, मस्जिदों को आबाद करने वाला, ख्वाहिशात की बजाय अपनी जिंदगी को अल्लाह और अल्लाह के रसूल के अहकाम के मुताबिक ढालने वाला अल्लाह ताला हम सबको बेहतरीन मुसलमान बनाए। सुभानक अल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका वनतूबु इलैक।